नमस्कार कार्यक्रम खुल्ला मञ्चमा हामी आइसकेका छौं। यहाँलाई स्वागत गर्छौं। मध्याहको 12 त बजिसकेको छ। आज पनि लगातार 3 घण्टासम्म हामी तपाईँको साथमा रहनेछौ। अनि आजको यो बसाईमा रहनका लागि आएकी छु म प्रमिला मानन्दल
र म दुर्गा कार्की। कार्यक्रम खुल्ला मञ्चमा 3 बजेसम्म तपाईँको साथ पाउने पनि हामी उत्तिकै आश गर्छौं र पक्कै पनि तपाईँ हाम्रो यो कार्यक्रममा सहभागी भइरहनु भएको छ र आज पनि तपाईँको सहभागिता हुनेछ भन्ने आश गर्छौं। र यति नै बेला प्रमिलाजी हाम्रो टेलिफोन सम्पर्कमा
हामीले प्रहरी सहायक निरीक्षक रोशन थापालाई निम्ताइसकेका छौं। यो काठमाडौँ उपत्यकामा पानी पर्यो आज बिहान, होइन कहीँ कतै जाम पो भयो कि यसबारेमा जान्छौं। थापाजी स्वागत गर्छौ, नमस्कार।
नमस्ते।
अहिले कहीँ कतै जामको खबर आएको छ?
छैन, अहिले अब यो 12 बजिसकेका छ होइन, त्यसले गर्दा पनि अब यो 9 बजीदेखि 10 बजीसम्मको 11 बजीको बिचमा जुन मात्रामा यो कार्यालय समयको बेलामा हुने प्रेसरहरू, त्यो प्रेसर अब अहिले त्यति देखिँदैन। कतिपय यो इन आउट हुने मुख्य चोकहरूमा चाहिँ अलिअलि त प्रेसर भइ नै हाल्छ। यो खापथली अनि तपाईँको यो साध्य बाटो लगाएको स्थानहरूमा चाहिँ त्यो इन आउट हुने सवारी साधन हुन्छ नि, ललितपुरबाट काठमाडौँ आउने, काठमाडौँबाट जाने सवारीहरूले गर्दाखेरि चाहिँ अलिकति त्यहाँ प्रेसर हुन्छ। अनि अर्को यो नारायण गोपाल चोकमा पनि अलिकति प्रेसरै छ त्यहाँ त्यो डाइभर्सन कारणले गर्दा। त्योभन्दा बाहेक अन्य स्थानमा चाहिँ सामान्य रूपमै चलिरहेको छ। यता जोरपाती यो बराल पेट्रोल पम्पसँग बाटो मरमत भएको, यो 6 दिन भइसक्यो बाटो मरमत भएको, यो अझै 10-12 दिनसम्म चल्ने भनेको छ। त्यसले गर्दा त्यो क्षेत्रमा चल्ने सवारी साधनहरू आज पनि डाइभर्सनमै चलिरहेका छन्। अनि त्यस्तै यो तिलङ्गेटार यो कान्ति बालअस्पताल भएर तिलङ्गेटार जाने बाटोमा पनि ढलमरमत भइरहेको कारणले गर्दा त्यो बाटो भएर चल्ने सवारी साधनलाई पनि नारायण गोपाल तर्फबाट डाइभर्सनमा चलाइराखेको छ भने अर्को यो दिल्ली बजार कालिका स्थानमा पनि मरमत कार्य भइरहेको छ। त्यसले गर्दा पनि त्यो क्षेत्रमा चल्ने सवारी साधनहरूलाई एकतर्फी बनाएर चलाइराखेको छ।
काठमाडौँको उत्तरतिर अलिकति अप्ठ्यारो अवस्था रहेछ बाटोमा, त्यसो भए
यता नारायण गोपाल चोकतिर चाहिँ अलिकति परिप्रेक्ष्य छ।
हजुर, यो केही समयदेखि यो कुसुन्ती एकान्त कुना क्षेत्रमा जुन रिङ रोड पर्छ त्यतापट्टि पनि अलिकति बढी चाप हुन थाल्या हो कि अलिक जाम बढी भइरहेछ आजभोलि केही छ त्यता त्यस्तो?
यता भैँसेपाटीबाट आउने छ त्यहाँनिर कस्तो अलिकति त्यो बाटो खराब छ कि, त्यहाँनिर त्यो बाटो बिग्रिरहेछ होइन, तपाईँहरूले देखिरहनु भएको छ। त्यो बाटो बिग्रेको कारणले गर्दा के हुन्छ भने जति स्पिडमा सवारी साधन चल्नुपर्ने हो, बिग्रेको बाटो बिग्रेपछि त्यति स्पिडमा त्यो सवारी साधनहरू त्यहाँ चल्न सक्दैनन्। त्यसले गर्दा अलिकति सवारी साधन स्लो भएपछि त्यसले अलिकति परसम्म असर पार्छ कि, त्यही मात्रै हो, त्योभन्दा बाहेक अरू केही पनि कारण छैन।
अब त्यो जुन त्यो सडक विस्तारको काम भयो नि अस्ति होइन, त्यसले गर्दाखेरि सडकको दुवै छेउमा बाटो भत्काइएको अवस्थामा हामीले देख्यौं। अब यसले गर्दाखेरि दिउँसो भरिमा त्यहाँनिर सवारी साधन सञ्चालनमा अप्ठ्यारो महसुस भएको तपाईँहरूले देख्नुभयो, पाउनुभएको छ?
त्यो यस्तो छ, त्यो बाटो भत्काएकै कारणले गर्दा चाहिँ त्यो डिस्टर्ब छैन, किनभने अब अलिकति फराकिलो त भएको छ बाटो, तपाईँहरूले देख्नु भएको छ त्यो। त्यो बाटो भत्काएपछि के छ भने त्यो हामीले शनिबार बिहानदेखि सुरु गरेर बेलुकासम्म भत्काएपछि त्यहाँ भत्काएर निस्केका त्यो सामग्रीहरू हुन्छ नि त्यो बाटोमा डिस्टर्ब गर्ने, त्यो डिस्टर्ब गर्ने सवारी साधन, त्यो बाटोमा डिस्टर्ब गर्ने सवारी साधनलाई डिस्टर्ब गर्ने कुराहरू चाहिँ त्यही दिनमा पनि हटाइसकेका छ। त्यसले अब त्यो डिस्टर्ब गर्ने चाहिँ बाटोलाई डिस्टर्बै गर्ने सवारी साधन डिस्टर्ब गर्ने चाहिँ सामग्रीहरू चाहिँ छैनन् अहिले।
त्यो बाटोमा फेरि अब पानी पनि त पर्यो नि आज बिहान होइन,
हजुर
हिलो हिलो भएर झनै
त्यो हिलो चाहिँ छ, त्यहाँ हिलोको कारणले गर्दा दुर्घटना हुन सक्ने सम्भावना चाहिँ त्यो छ, तर त्यही कारणले गर्दाखेरि चाहिँ बाटो चाहिँ सवारी साधन चाहिँ डिस्टर्ब हुने छैन। यो पानी परेपछि कस्तो हुन्छ नि, मुख्य ठाउँहरू छ जस्तै जमल पुतली सडकमा हिजो बेलुका ठुलो पानी पर्यो, हेरे बेर पर्यो, त्यसले चाहिँ के भयो भने त्यो ढलमा पछि ढलबाट राम्रोसँग पानी निकास हुन सकेन, त्यो नभए हिलोहरू सबै सडकमै छैन कि,
यसले गर्दा सवारीलाई कतिको त्यो अवरुद्ध पार्ने दुर्घटना
जुन स्पिडमा सवारी साधन चल्नुपर्ने हो नि, त्यो स्पिडमा चाहिँ सवारी साधन चल्न सक्दैनन्। त्यसले गर्दा त अलिकति चाहिँ अरू दिनको भन्दा आज अलिकति चाहिँ त्यसले समस्या पारेकै छ।
यो अस्ति पनि हामीले अलिकति कुरा त गरेका थियौँ, मोटरसाइकलहरू हराउँछन् भेट्छन् होइन, फेला पर्छ, त्यो हराएका फेला परेका नम्बरहरू तपाईँसँग छ होला?
छ, मसँग हराएको सबैको नम्बरहरू छ। यो आज हिजो बेलुकादेखि अहिलेसम्म 6 मोटरसाइकल हराइसकेका छ
काठमाडौँभित्रबाट।
काठमाडौँभित्रबाट
हजुर,
यो 239-68-91 नम्बरको यो निलो पल्सर चाहिँ यो काठमाडौँको काठमाडौँ होइन ललितपुर इमाडोलबाट, अनि अर्को 51-26-59 नम्बरको रेरन कलेज सोह्रखुटेबाट, 51-29-22 यो नयाँ बस्तीबाट यता जोरपाडीतिर, अनि अर्को यो 50-48-32 कालो साइन मोटरसाइकल त्यो स्पेसल चोकबाट, अनि 22-86-98 नम्बरको कालो पल्सर मंगल बजारबाट, र यो अहिले बिहान भर्खरै एउटा अर्को नम्बर टिपा छ 48-69-29 नम्बरको रातो पल्सर चाहिँ यो बालाजुबाट हराएको भनेर यो हाम्रोमा हामीले कन्ट्रोलमा जानकारी आएको छ।
सबै नयाँ नयाँ मोटरसाइकलहरू रहेछन् है?
नयाँ नि अब यो पल्सर पनि हेर्नुहोस् सबैभन्दा धेरै पल्सर हालेर राखेको छ
अनि फेला परेको नि
फेला परेको अब आज फेला परेको त्यो जानकारी छैन आज फेला परेको छैन खोजी कार्य भइरहेछ
यो तपाईँहरूको अहिले हराएर फेला परेका मोटरसाइकलहरू कति संख्यामा छन् जुन दिन नआएको
त्यो तपाईँलाई म अब यसको एकिन संख्या त म अहिले भन्न सक्दिनँ हामीसँग अब यो कस्तो छ भने दैनिक मात्रामा जति हराइरहेका छन् त्यो एक दुईवटा दिनकै पनि फेला परिरहेका छन् दिनकै फेला परि पनि परिरहेका छन् अब हामीसँग धनी खुलेका सवारी साधन पनि छन् धनी खुल्लै नसकेका सवारी साधन पनि छन् त्यो सबैको एकिन संख्या चाहिँ अब अहिले तपाईँलाई दिन सकेन हामीसँग चाहिँ अब तपाईँले भन्नुहुन्छ भने त्यो सवारी त्यो संख्याहरू चाहिँ छ हामीसँग अलिअलि
यो फेला परेको मोटरसाइकलहरू अथवा हराएको मोटरसाइकलहरू काठमाडौँबाटै फेला पर्छन् अथवा बाहिरबाट फेला परेर यहाँ ल्याइन्छ
यो काठमाडौँबाटै फेला पर्छन् भन्ने छैन अब यो चेक जाँदा क्रममा लाभा लाभै अस्ति हामीले दुईवटा मोटरसाइकल लाभा लाभै थानकोटबाट फेला पार्यौँ होइन त्यो बेलुका चोरी भयो बिहान पास गर्दै थियो त्यो पास गर्ने नकली नम्बर राखेर अर्को नम्बर राखेर प्लेट राखेर लाँदै गर्दा भेटायौँ त्यो अब अन्त त्यो हराकै दिनमै भेटिने पनि छ त्यो अलिकति कम मात्रामा भेटिएला तर त्यो भेटिन्छ भेटिन्छ तर उपत्यकाभित्रैबाट चाहिँ उपत्यकाभित्र यो हरा यो चोरीको मर्सालहरू कमै मात्र चल्छन् कि यो यसको चोरीको यो चोरेर लाने प्रयोजन भनेर चाहिँ के को लागि राम्रो छ भने हामीले यहाँ चोरहरू भेटेर पनि यो अनुसन्धान गर्दाखेरि बुझ्दाखेरि उनीहरूको बुझ्दाखेरि उनीहरू चाहिँ बाहिर लिएर जाने अनि बाहिर त्यहाँ चाहिँ कम मात्रामा चाहिँ अब सवारी साधनहरू चल्छन् ट्राफिकको चेकिङ कम हुन्छ त्यस्तो स्थानहरूमा चाहिँ लिएर जाने गाउँ गाउँमा तपाईँको यहाँ हराएको मर्सा उहाँ तापले जो पाँच छतिर पनि भेटिन्छन्
हजुर
पनि भेटिन्छन् यता काभ्रेतिर पनि भेटिन्छन् अस्ति काभ्रेबाट मात्रै हामीले पाँच छवटा मोटरसाइकल लिएर आएको छौँ हराएको मोटरसाइकल भेटाएको भनेर
हजुर अनि यो आज अब ट्राफिककै कुरा गर्दाखेरि बाहिरतिर जाने आउने सवारी आवागमन चाप कस्तो छ
अहिले सामान्य रूपमा चलिरहेको छ त्यहाँनिर के छ भने पानी परेर पहिरो गएन भने र अनि त्यो बाटोमा गाडी बिग्रिँदैन भने सडक अवस्था त्यही हो होइन त्यो भएर बाटो बिग्रिदिए बाटोमा सवारी साधन बिग्रिदिएन भनेर पानी परेर पहिरो गइदिएन भने अन्य दिनमा चल्ने सामान्य रूपमा जसरी चल्छ त्यसै गरी चलिरहेको
भनेको आज त्यस्तो कतै बाटो अवरुद्ध भएको त्यस्तो खबर छैन हजुर धेरै धन्यवाद यहाँलाई
प्रहरी सहायक निरीक्षक रोशन थापासँग हामीले कुराकानी गर्यौं र उहाँसँगको कुराकानीमा एउटा कुरा के जान्यौं त भन्दा हराएका मोटरसाइकलहरू सबै फेला नपरे पनि केही चाहिँ फेला परेका हुन्छन् त्यही भएर तपाईँको सवारी साधन यदि हराएको हो हराएको छ भने समय समयमा यसरी प्रहरी कार्यालयमा जाँदाखेरि विशेष गरेर ट्राफिक प्रहरी महाशाखा रामसा पथमा जाँदाखेरि त्यहाँ धेरै मोटरसाइकलहरू त्यतिकै अलपत्र परिरहेको वा भनौं सवारी धनी नखुलेको मोटरसाइकलहरू त्यहाँ हामी पाउँछौं त्यही भएर सायद तपाईँले त्यहाँ पनि खोज्न जान सक्नुहुन्छ होला यो अनुरोध पनि हित तपाईँलाई अब यसपछि भने आजको विषयवस्तुबारे कुराकानी गर्यौं आज मंगलबार हो मंगलबार भएको हुनाले हामी हरेक मंगलबार काठमाडौँका सार्वजनिक खुला स्थानहरूको बारेमा बहस गर्छौं र यो कुराकानीमा हामी केही संस्थाहरूको साथ पनि हामीले पाएका
छौँ जस्तै इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप फोर्ड फाउण्डेशन र सोसियल साइन्स बाहाको सहकार्यमा रेडियो सगरमाथाले प्रत्येक हप्ताको मंगलबार यो काठमाडौँमा काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक खुला ठाउँहरूका बारेमा बहस गर्दै आइरहेको छ
अब यो बहसलाई अगाडि लानुभन्दा पहिले आज चाहिँ हामी कार्यक्रममा एउटा गीत सुन्छौं यो गीत सुनिसकेपछि अनि बल्ल हामी कुराकानीतर्फ लाग्छौं
विषय प्रवेश पनि गर्छौं
रजमती कुमती जिके ओ छपी रसी हाय बाबा रजमती का रजमती कुमती जिके ओ छपी रसी हाय बाबा रजमती का रजमती मबुदा का ससी मुनि के लबुबा राजमती मबुलदासा कसी मुनि के लबुबा भयगु राजमती का Thank you. सकुली कुली निकट सबला बला सकुमिया में मचला सोधा सकुली कुली निकट सबला बला सकुमिया में मचला पाथा सतुलुका पले निगती दू राजा मतिता पले निगति गुनिया राजा मतिता थकुया ताय दू तीरी थकुया पाय दू रजमतिया बीजा कानी दू तरी थकुया ताय दू तीरी थकुया पाय दू रजमतिया बीजा कानी दू बीजा कानी मधु मला जितमय बुदा राजा मतिता विगत निमय बुबा भय प्यो राजा मतिता रजमती कुमती जिते वो सती रती आए बाबा राजा मतिता रजमती कुमती जिते वो सती रती आए बाबा राजा
भूकम्प जहिले पनि जान सक्छ त्यसैले हामी सधैँ सचेत रहनुपर्छ भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्
नयाँ घर बनाउँदा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं
साधन ज्ञानशीप र भवन संहिताको अधिकतम प्रयोग गरौं
सार्वजनिक हितका लागि युएस एडको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान
कहिलेसम्म जिउँछौ लुकी लुकी केटीहरूको क्रिम लगाए खुलेर जिउ फेयर एन्ड ह्यान्डसमको साथ
इमामी फेयर एन्ड ह्यान्डसममा छ अमेरिकन लुमिनो पेप्टाइड जो कुनै साधारण केटाहरूको फेयरनेस क्रिम भन्दा छ धेरै असरदार धेरै फास्ट
लुकेर होइन खुलेर जिउ इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर वन फ्रेन्ड्स क्रिम केटाहरूको लागि अब लभली होइन बन्नुहोस् हरेक दिन फेयर एन्ड ह्यान्डसम
2054 साल 9 गते जेठा आफ्नै पनको शैली अनि
भाषा पनि थिए त मनका कुरा धनका पीडा बोल्नलाई आएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो समाधुरी सबैसँग छैन वरपर रोकिँदैन हाम्रो यात्रा चल्छ निरन्तर समाधुरी सबैसँग छैन वरपर रोकिँदैन हाम्रो यात्रा चल्छ निरन्तर
सकारात्मक सामाजिक परिवर्तनको अनवरत यात्रामा रेडियो सगरमाथा नेपाली रेडियो नेपाली आवाज
मंगलबारको कार्यक्रममा हामी सार्वजनिक खुला स्थलहरूको महत्वका बारेमा कुराकानी गर्छौं र महत्वको बारेमा कुरा गर्दा धेरै किसिमका महत्वको बारेमा यो अगाडि पनि हामीले चर्चा गरिसक्यौं धार्मिक महत्व सांस्कृतिक महत्व यस्ता थुप्रै महत्वहरू हुन्छन् तर हामीले भर्खरै एउटा गीत सुन्यौं प्रेमध्वज प्रधानको स्वरमा यो प्रेमध्वज प्रधानको स्वरमा रहेको लोकगीत यसले एउटा छुट्टै खालको महत्व नेपाली यो नेपाल भाषाको साहित्यमा नेवार संस्कृतिमा बोकेको छ किनभने भन्दाखेरि जुन गीत हामीले सुन्यौं त्यो गीत झण्डै झण्डै त्यो लोकगीतको सिर्जना स्थल भनौँ वा उद्गम स्थल भनौँ वा के भनौँ त्यो त्यही इटुम्बाल जुन ठाउँको बारेमा आज हामी कुराकानी गर्छौं त्यही इटुम्बालमा नै भएको भनेर हामी मान्न सक्छौं यसमा इटुम्बालमा रहेको कि एकदमै सुन्दर युवती जसलाई राजमती भनेर भनिएको छ ती सुन्दर केटी प्रति निकै नै आकर्षित र मोहित भएको एउटा केटाले त्यही राजमतीलाई मलाई ल्याइदेऊ भन्ने र यो गीतमा अब अनुनय विनय आफ्ना अभिभावकहरू समक्ष गरेको छ र यो गीतमा सन्दर्भहरू जोड्दाखेरि इटुम्बालको तहानानी भरि इटुम्बाल भन्दा बाहिरको एउटा ठाउँ इटुम्बाल भन्दा पछाडिको ठाउँ यसरी थुप्रै ठाउँहरूको बारेमा वर्णन पनि भएको छ र धेरै पहिला ती ठाउँहरूमा हुने कामहरू कस्तो थियो होला त भन्ने बारेमा पनि कहीँ न कहीँ आएको छ बोलेको छ यो गीतले यसरी हेर्दाखेरि यो खुल्ला स्थानहरूले धार्मिक सांस्कृतिक महत्व सँगसँगै साहित्यिक महत्वहरू पनि बोकेको रहेछ भने देखिन्छ नि हेर्नु दुर्गा
हजुर एकदमै गीतै कतिपय ठाउँकै बारेमा हामीले भर्खरै सुनेको गीत र अरू गीतहरू पनि त्यसरी हामीले वर्णन गरिएको पाउँछौं
अनि यही विषयमा कुराकानी गर्नका लागि आज हामीले स्थानीयवासी मणिरत्न साक्यलाई निम्त्याएका छौं उहाँ स्थानीयवासी त हुनु नै हुन्छ तर सँगसँगै उहाँ धर्म र संस्कृतिको क्षेत्रमा लामो समयदेखि कलम पनि चलाउँदै आउनुभएको हो अनि भर्खरै केही समय अगाडि मात्रै लोक साहित्य परिषदले उहाँलाई पुरस्कृत पनि गरेको छ होइन यहाँलाई साक्यज्यू आजको कार्यक्रममा पाउँदाखेरि हामी अति हर्षित पनि छौं स्वागत पनि गर्छौं यहाँलाई
नमस्कार
हामीले यो गीत सुन्दाखेरि तहानानी भन्ने एउटा कुरा यो ठाउँको बारेमा आउँछ यो तहानानी भन्ने कहाँ छ
यो तहानानी भनेको इटुम्बालको जुन मेन बिहार छ त्यसको ठिक पछाडिपट्टि
इटुम्बालको कुरा गर्दा एउटा केशव चन्द्र बिहार भन्ने पनि बिहारको बारेमा सुन्छौँ हामी होइन त्यो बिहार चाहिँ कहाँनिर छ
बिहार भनेको त्यो बिहार नरदेवी र भेडासिंहको बीचमा एउटा दक्षिणतिर पस्ने एउटा ढोका छ त्यहाँ भित्र पर्छ यसको खास यो ढोका चाहिँ इटुम्बालको आफ्नो मूल ढोका चाहिँ होइन यो सांस्कृतिक रूपमा त्यहाँको पूजाआजा हुँदाखेरि बाहिर जावट जावट गर्ने मूल ढोका चाहिँ यो होइन तर मूल ढोका चाहिँ यो चोकाछे गल्ली र येटखाको बीचमा एउटा सानो ढोका छ
यो घरको मुनिबाट निउरेर छिर्नु पर्ने चाहिँ
त्यही हो त्यहाँबाट त्यसैले मूल ढोका मानिन्छ त्यो मूल ढोकाबाट नै आवट जावट पूजाआजाको त्यहाँको बिहारको मुख्य मुख्य पर्वकालको पूजाआजामा त्यहाँबाट आवत जावत हुनुपर्छ
अनि यो बिहार चाहिँ कहाँनिर छ त
बिहार त अब यो मैले भने नि भेडासिंह नरदेवी यटका र इन्द्रचोकको बीचमा पर्छ
यो हजुर भीमेश्वर मन्दिरहरू पनि त्यो नजिकै इटुम्बाहार नजिकै हो कि अथवा वरिपरि पर्छ
भीमेश्वर
मन्दिर हजुर देशमजु झा
देशमरु झा र यटखा र नरदेवीको बीचमा देशमरु झा पर्यो भेडासिंह र नरदेवीको बीचमा इटुम्बाल बस्ने एउटा उत्तर साइडको ढोका छ एउटा दक्षिण साइडको ढोका चाहिँ मूल ढोका नै पर्यो सानो जस्तो हेर्दाखेरि नपट्याउँदो खालको सानो देखिन्छ जस्तो देखिन्छ तर मूल ढोका हो त्यही हो अनि यो चाहिँ कहाँ पर्छ भन्दाखेरि इन्द्र चोक बाट एउटा चोकाछेङ गल्ली भने चुरी
पछाडि
एटखा जाने निस्कने एउटा सानो गल्ली छ त्यो गल्लीको बीचमा पर्छ
यो इटुम्बालको कुरा गर्दाखेरि हामीले के एउटा मान्छौं भन्दाखेरि बौद्ध बिहार भनौँ वा बौद्ध बहालहरूमध्ये सबैभन्दा ठूलो बहाल काठमाडौँमा इटुम्बाल हो
काठमाडौँमा सबै अठारवटा बिहार छ अठारवटा बिहारमध्ये सबैभन्दा ठूलो र पुरानो बिहार नै यही इटुम्बाल हो
इटुम्बाल सन्तावनमा त्यसो भए हामीले एउटा त यो केशवचन्द्र बिहारको कुरा गर्यौं अनि पछि त्यहाँ हुन त साना ठुला एकदमै धेरै चैत्यहरू देख्छौ पनि हामीले इडुम्बालभित्र के छ
केशवचन्द्र बिहार र इडुम्बाल भनेको एउटै हो केशवचन्द्र बिहार
एउटा बिहार भयो नि त त्यहाँभित्र अरू साना साना मन्दिर हो कि त्यो
चैत्यहरू जस्तो
त्यो केशवचन्द्र बिहार मूल भयो त्यसको छेउछाउमा त्यही बिहार अन्तर्गत त्यही बिहारको पूजाको सिलसिलामा त्यहाँ मूल बिहारदेखि दाहिनेपट्टि एउटा यो अर्को एउटा चैत्य मात्र भएको बिहार छ त्यसलाई के बाको बिहार ननी भन्छ बाको ननी बिहार अलग्गै हुन्छ ननी अलग्गै हुन्छ ननी भनेको अलिक सानो खालको एउटा सानो मन्दिर जस्तो हुन सक्छ र त्यहाँ चारैतिर आफ्नो प्राइभेट
घरहरू
हुन्छ त्यसलाई ननी भन्छ यो ननीमा त्यो बाहाको ननीभित्र चाहिँ एउटा अशोक चैत्य भन्ने स्थापना गरेको छ अशोकको छोरीहरू चारुमती यहाँनिर भनिएको छ अशोकको समयमा अशोक राजा नेपालमा आएका थिए र उनले चाहिँ ठाउँ ठाउँमा जस्तै चारुमती चाबेलमा चारुमती भयो त्यस्तै ठाउँ ठाउँमा स्तुरहरू पाटनको फुलचोकमा उसैले बनाएर गएको त्यसपछि त्यस्तै सानो सानो फेरि धेरै ठाउँमा राखेको छ सयौं ठाउँमा त्यस्तै ठाउँ मध्येमा एउटा चैत्य चाहिँ हाम्रो बाहाको ननीभित्र इतुम्बालको बाहाको ननीभित्र राखिएको छ त्योलाई अशोक चैत्य मानिन्छ त्यस्तै अर्को फेरि त्यही तहानानी तपाईँहरूले यो गीतको सम्बन्धमा आएको छ तहानानीको बाटो नरदेवी निस्कने बाटो छ त्यो नरदेवी निस्कने चोकलाई कायागर्णनी भन्छ कायागर्णनी भित्र पनि एउटा अर्को अशोक चैत्य छ त्यहाँ पनि छ त्यहाँबाट आएर फेरि यतापट्टि तहानानी र त्यो जुन अशोक चैत्य दुईटाको बीचमा तहानानी छ जुन गीतसँग सम्बन्धित ननी तहानानी भन्छ तहानानी त्यो त्यसैमा राजामती जन्मिएको भन्ने हामीले सुनिरहेका छौँ
राजामतीको घर अहिले पनि छ त्यहाँ
अब उसको आफ्नै घर त छैन भन्छन् होइन तर उसको पुर्खौलीको घर यो हो भन्ने कुरा बुढाहरू भन्छन् तर हामीलाई थाहा छैन
यो घर हो भनेर
थाहा छैन मैले त्यो फिल्म सुटिङ गर्दाखेरि पनि हेर्न गएको थिएँ त्यो फिल्म सुटिङको लागि यो हो भनेर देखाएको त थियो तर हो होइन कसैलाई थाहा छैन
त्यो जुन घर तपाईँहरूलाई देखाइयो नि होइन यो घर हो भनेर त्यो घर कस्तो छ पुरानै खालको छ कि अब नयाँ बनिसक्यो
पुरानै खालको त्यहाँ अहिले त महर्जनहरू बस्छन् त्यो लाइनमा पहिलेदेखि महर्जनहरू थिए पनि र बीच बीचमा साग्यहरू पनि घर छ फुट्टा फाटो त्यो त्यसमा पनि त्यो राजामतीको घर पनि त्यही थियो भन्ने कुरा गर्छन्
भनेपछि त यो धेरै पुरानो पो रहेछ है इटुम्बा कति पुरानो मान्न सकिन्छ यसलाई
भन्ने हो भने यो हुन त केशचन्द्र उहाँले नाम लिनुभयो होइन केशचन्द्र भन्दा पहिले नै बिहार बनिसकेको थियो
हामीले पढे अनुसार एघारौं शताब्दी भन्ने कुराहरू पनि
मलाई शताब्दी त याद भएन है यो नेपाल सम्वत 168 र 72 बीचमा एकजना लिच्छवी राजा भइसकेको रहेछ त्यो राजाको नाम हो भास्कर देव उसको यो उसको शिलालेख कहीँ पनि पाइँदैन म पनि विद्यार्थी नै हुँ अहिले पनि त्यो पढ्दाखेरि पढ्ने सिलसिलामा यो पनि हामीले पढेका थियौँ उसको शिलालेख कहीँ राखेको छैन तर गोपाल राजवंशावलीले ताम्रपत्रहरू फेला पारेको छ उस त्यो ताम्रपत्र सम्बन्धी व्याख्या गरेका छन् गोपाल राजवंशावलीमा त्यो व्याख्यामा लेखिए अनुसार भास्कर देव राजाको समय नेपाल सम्बन्ध 168 सालमा साल थियो त्यसले छोटो समय राज गरेको थियो त्यति पिरियडभित्रमा 3-4 बिहार बनाएको थियो भन्ने कुरा उल्लेख छ
त्यहाँ यो इटुम्बालभित्र
इटुम्बाल पनि हो अन्त पनि काठमाडौँभित्र अन्त पनि बनाए भन्ने कुरा सुनिन्छ
हामीले यो इटुम्बाको कुरा गर्दा एउटा त अघि हामीले राजामतीको कुरा आइहाल्यौं होइन त्यो सन्दर्भ त जोडिहाल्यौं अर्को एउटा निकै राम्रो एउटा सम्बन्ध हाम्रो मुलुकको पनि इटुम्बालसँग छ मैले जहाँसम्म पढेको कुरा याद गर्दाखेरि 1915 गणेशमान सिंहको जन्म पनि इटुम्बालमै भएको भनेर हामी सुन्छौं 1915 हो गणेशमान सिंहको घर चाहिँ कता
गणेशमान सिंहको घर चाहिँ यो इटुम्बाल पस्ने जुन उत्तरी ढोका छ इन्द्रचोकदेखि एर्खाट निस्कने जुन गल्ली भने मैले त्यो इन्द्रचोकदेखि गल्ली निस्कने गल्ली इटुम्बाल पस्यो पस्ने ढोका छ मूल ढोका भनियो त्यहाँदेखि अलिकति पश्चिमपट्टि गएपछि त्यहाँबाट अलि राम्रो घर पाइन्छ, पुरानो दरबार जस्तो देखिने, त्यो घरमै ऊ जन्मे.
उहाँका बाजे त बडाकाजी थिए क्यारे राणाको शासनकालमा.
बडाकाजी थियो,
त्यही भएर घर पनि ठुलो
राम्रो.
अहिले पनि छ,
तानानीसम्म स्विच चलिन्छ, हुन्छ एर्खादेखि तानानीसम्म स्विच चल्ने ठुलो कम्पाउन्डको घर छ
उनीहरू. यसरी हेर्दाखेरि त इटुम्बहालभित्र धेरै ननीहरू रहेछन् है एउटा बहालभित्र. अहिले तिनवटा दुईवटा ननीको बारेमा बताउनु भयो यहाँले.
दुईवटा भए बताए. त्यसपछि ससु ननी भने मेरो म बसेकै घरको
ससु ननी
म बसेकै घर हो. त्यहाँ महामनुश्री नेपालमा जुन पानी जम्दाखेरि पहाड़का चौबारको पात काटेर पानी निकालेर सर बसाए भनेर जुन हामीले इतिहासमा लेखे मन्जुश्री, उही मन्जुश्रीको मन्दिर हाम्रो मेरो घरमै छ. त्यो चाहिँ एकदम भालको यो दक्षिण साइडबाट पस्ने ढोकाबाट छेउमै पर्छ.
त्यो चाहिँ ससु ननी. अर्को
अर्को तारा ननी छ.
तारा ननी
अब टिबेट र नेपालको सम्बन्धमा भन्ने हो भ्रिकुटी भन्ने टिबेटनहरू खुब आउँछन्.
हरित तारा
श्वेत तारा दुइटै छन्. हरित तारा र श्वेत तारा चाइनाको भए तर दुवै हरित तारा ठुलो हुनुपर्ने अनि नेपालीहरूको उद्धार कति छ भन्ने कुरा त्यहाँ देखाउँछ. किनभने हरित तारा ठुलो मूर्ति बनाएर राख्नुपर्ने ठाउँमा श्वेतो तारा ठुलो मूर्ति राखेर हरित तारा सानो बनाएर राख्छ. किनभने
हरित तारा भनेको भ्रिकुटी हो.
भ्रिकुटी अब श्वेत तारा भनेको चाइनाको भयो होइन. उसको मूर्ति चाहिँ बीचमा राखेर ठुलो बनाइरहेको छ होइन. र दायाँ यो छेउमा राखेको छ हरित तारा नेपालको चाहिँ. त्यो के हो त भन्दाखेरि यो हाम्रो परम्परा नै कस्तो छ भने अरूलाई सकेसम्म सम्मान गर्ने, अरूलाई सकेसम्म माया स्नेह गर्ने होइन. बुद्धको थ्योरी पनि त्यो हो, यो के मैत्री र करुणा. त्यही मैत्री करुणाकै भावले भित्रमा चाइनाको तारा
श्वेत
तारा अनि छेउमा हरित तारा.
यसरी चाहिँ यो तारा ननी
अरू ननीहरू पनि छ त्यहाँ.
अरू ननी पनि छन् त्यहाँ. जस्तै अब चुबा ननी भन्ने छ होइन. अर्को फेरि सानो अर्को नाम त्यसलाई त्यो नाम चाहिँ मलाई याद भएन है. चुबा ननी छ अर्को एउटा.
भनेपछि त कस्तो ऐतिहासिक व्यक्तित्वहरूसँग जोडिएको र उनीहरूलाई सम्झाउने खालको स्मृति रहेछ है इटुम्बाभित्र.
यसरी हेर्दाखेरि नि तपाईँले अहिले जुन बताइरहनु भएको छ यो ननी छ त्यो ननी छ भन्दा अनि हरेक ननीसँग कुनै न कुनै कथा पनि रहेछ, कुनै न कुनै सन्दर्भ पनि जोडिएको रहेछ.
अब यो मेरो घरको ननीमा महामन्जुश्री ससु ननी भयो.
हजुर ससु ननी
भयो होइन. महामन्जुश्री अब महामन्जुश्री त नेपाल नै बनाइदिए होइन. उसको इतिहासै त्यसमा गाभियो. अब तारा ननीमा भ्रिकुटीको इतिहास गाँसियो. अब उतापट्टिको छेउको बाको ननी भन्ने ठाउँमा अशोक राजाको इतिहास जोडियो. अशोक राजाको अब त्यसको ठिक पछाडिपट्टि तहा ननीमा चाहिँ फेरि एउटा
राजमती
आएर जोडियो. उतापट्टि फेरि नरदेवीबाट उता यो इदुम्बालबाट तहा ननीबाट नरदेवी निस्कने एउटा ननी छ कायगर ननी. त्यो कायगर ननीमा पनि अशोक चैत्य पनि छ एउटा. फेरि प्राय जस्तो त्यहाँकै मान्छेलाई पनि थाहा नभएको एउटा अर्को विषयवस्तु पनि छ त्यहाँ. त्यो के हो त भने भोपु अजिमा भन्छ. अझसम्म काठमाडौँमा नामै सुनेको छैन होला. यो भोपु भने घोप्याएको अजिमा रे.
किन
घोप्किएको अजिमा? अब त्यसको विषयमा मैले खोतलेको त हो तर कसैले थाहा रहन्छ
यो किन
भोपु अजिमा भन्ने एउटा मन्दिर छ. यो एउटा सानो मन्दिर छ. त्यो भोपु अजिमा किन यसरी भोपु भयो होइन, भोप्याएको भयो, त्यो किन यहाँ रह्यो, त्यो विषयमा धेरैजनासँग सोधेँ. मैले त्यो फेला पार्न सकेको छैन अहिलेसम्म.
दा त्यसो भए त एउटा महत्वपूर्ण प्रसङ्ग भनौँ वा एउटा महत्वपूर्ण कथा वा जे हो त्यहाँ त्योसँग जोडेको त्योबाट त्यो जान्नबाट चाहिँ हामी वञ्चित भएका छौँ. अब
वञ्चित छ. मैले पनि धेरैजनालाई प्रयास गरेँ, बुढाहरूलाई सम्झाएर पनि मैले धेरैजनालाई प्रश्न गरेँ. यो गर्दाखेरि थाहा छैन भन्ने जवाफ मात्रै आउँछ.
तर अरू अरूहरूको बारेमा त्यही भएका अरू ननीहरूको बारेमा उहाँहरूले भन्नुहुन्छ त्यही मात्रै भन्नुहुन्न?
त्यही मात्र थाहा छैन.
चुबा ननीको बारेमा यहाँले अलिक कम बताउनु भयो.
चुबा ननी त धेरै सबभन्दा सानो ननी पनि त्यही हो. र त्यहाँ एउटा चारैतिर रैथानेकै घर भयो अनि त्यहाँ बीचमा एउटा चैत्य छ. चैत्यलाई हामी चुबा भन्छौँ. चुबा भएकोले चैत्य चैत्य भएको हुनाले चुबा ननी
सानो नानी
सानो नानी अनि त्यो जुन अघि मैले यो भोपू आजमा छ भने नि त्यो कहाँ गर्ने नि हो त्यहाँबाट फेरि एउटा यो इन्द्र जात्राको समयमा यो हलचोकबाट यो सभा भएको त्यहीँबाट निस्कने हो
त्यहीँबाट भन्दा
त्यहीँ एउटा रैठानेको एउटा घर छ त्यो घरमा एउटा कोठा छोडिन्छन् उनीहरूले अनि त्यहाँ यो हलचोकबाट आएर नाच्ने त्यो लुगा लाउने र त्यहाँबाट निस्कने अनि सुरु त्यही ननीबाट पूजा सुरुवात गरेर त्यहाँबाट बाहिर
भनेपछि त्यो इन्द्र जात्रा चाहिँ भोपू अजिमासँग केही
सम्बन्ध चाहिँ छैन
तपाईँलाई यसो हेर्दा तपाईँको कपाल पनि कालै छ होइन तपाईँ धेरै उमेर भएको बाजे जस्तो पनि देखिनुहुन्न त्यही भएर तपाईँलाई यो सोध्नु ठिक होला कि होइन यो त थाहा भएन तर गणेशमान सिंहसँग जोडिएको पनि ठाउँ भएको हुनाले त्यो इटुम्बहालमा राजनैतिक गतिविधिहरू भएको केही त्यस्तै महत्वपूर्ण कामहरू भएको राजनीतिक दृष्टिकोणले त्यो बहालमा तपाईँलाई याद छ कुनै
अब म 16 सालमा म 2 क्लास पढ्थेँ है अनि 2 क्लास पढाएर गणेशमानजी हाम्रो स्कुलको कार्यक्रममा धेरैचोटि आउनुहुन्छ
त्यो कुन स्कुल छ र
यो इटुम बहालको मेन बिहारभित्र नै एउटा स्कुल छ अहिले पनि छ प्राइमरी स्कुल भयो त्यो बेलामा 5-6 क्लाससम्म चलाएको थियो अहिले चाहिँ घट्दै गएर हुन त उसको स्कुलको आफ्नो बिल्डिङ चाहिँ होइन हामीले चाहिँ टोलको त्यस बेलामा शिक्षाको धेरै कमी भएको टोलको त्यतिखेर बुढापाकाहरूले यहाँबाट स्कुल चलाउन सक्ने ठाउँ भएको हुनाले चलाओस् भन्ने हिसाबले राखिएको हो अहिले यो 2030 सालतिर स्कुलहरू जम्मै सरकारीकरण गरेपछि त्यो सरकारी हुन गयो तर स्कुल मात्रै सरकारी घर चाहिँ सरकारी होइन
स्कुलको नाम के हो
स्कुलको नाम केशचन्द्र विद्यालय
अहिले पनि
छ म त्यसैमा 16 सालमा 2 क्लास पढ्थेँ अनि त्यहाँबाट गणेशमानजी आउनुहुन्थ्यो भाषण गर्नुहुन्थ्यो होइन त्यो गणेशमानजी मात्र होइन त्यहाँ इटुम बहालमा थुप्रै राजनीतिक कार्यक्रमहरू भइरहेको छ जस्तो अब त्यहाँको एरियाको मान्छेले के पनिसम्म भन्छन् भने नेपालमा प्रधानमन्त्री हुनलाई इटुम बहालमा एकचोटि भाषण दिएकै हुनुपर्छ भन्ने पनि सोच राखेको छ भनेको मतलब इटुम बहालमा भाषण दिएर प्रख्यात भएकाहरू प्रधानमन्त्री हुँदो रहेछ भन्ने कुरा सोच्छन्
यसरी हेर्दाखेरि नि अब जस्तो गणेशमान सिंहज्यू त्यहाँ आउनुहुन्थ्यो अनि उहाँले अब आफ्नो विचारहरू राख्नुहुन्थ्यो तपाईँ 2 क्लास मात्रै हुनुहुन्थ्यो त्यो बेलामा तर पनि उहाँको भाषणहरू उहाँको कुराहरू के कुरामा केन्द्रित हुन्थ्यो
अब उहाँको भाषणहरू प्रजातन्त्रमै कुरा केन्द्रित हुन्थ्यो
तपाईँ बुझ्नुहुन्थ्यो त्यो बेलामा
त्यतिखेर त म केही पनि बुझ्दैन्थेँ राजनीति त होइन खालि अब एउटा हामी बच्चा हो यो अढा पढा काम गर्ने हो त्यो आउँदाखेरि ल है भने त्यहाँ यो बच्चा अरूलाई पठ्न नदिने यस्तो यस्तो काम गरिदिन्थे
स्वयंसेवकको काम
रमाइलो
हुन्थ्यो होला कि
रमाइलो छ
अहिले डाक्टर बाबुराम भट्टराई त्यहाँ आएर भाषण दिनुभयो कि भएन प्रधानमन्त्री त भइसक्नुभयो
मलाई खासै याद भएन है आएको जस्तो लाग्छ उहाँहरू यो द्वन्द्वकालपछि खुल्ला हुनुभयो त्यसपछि आएर भाषण दिएको जस्तो लाग्छ प्रचण्डले त मलाई राम्रै याद छ
हजुर भनेपछि यो अब यसको ऐतिहासिक सांस्कृतिक छँदैछ राजनीतिक महत्व पनि जोडिएको रहेछ होइन त्यहाँ जस्तो गणेशमान सिंह जुन हाम्रो प्रजातन्त्रको स्थापनाको लागि उहाँकै
नेतृत्वकै
त्यो भनेपछि यो योसँग जुन खालको राजनीतिक जुन सन्दर्भ जोडिएको छ नि तपाईँले प्रचण्ड पनि गएर त्यहाँ भाषण दिनुभयो जुन यो शान्ति प्रक्रिया सुरु भएपछि भन्ने कुराहरू गर्नुभयो अहिले इटुम्बाहाको अवस्था होइन कस्तो खालको छ मान्छेले जस्तो त्यहाँ जान्छन् राजनीतिक भाषण दिन्छन् तर त्यसको ऐतिहासिक महत्वको बारेमा जान्न खोज्ने अथवा त्यहाँ त्यही केही त्यहाँ त्यो स्मारक अलिकति खतरामा छ भने यसलाई बनाउनु पर्छ भन्ने खालको त्यस्तो कुराहरू यहाँले राख्नुहुन्छ अथवा उहाँले त्यो विषयमा बोल्नुहुन्छ
त्यो राजनीतिक भाषणहरूमा धेरै जस्तो मैले म बच्चैदेखिको अहिलेसम्मकै कुरा गर्ने हो भने थुप्रै नेताहरूले जस्तै डाक्टर केआई सिंहले हामी बच्चामा केआई सिंहले गणेशमानजीले पुष्पलालले होइन अरू थुप्रै नेताहरूले भाषण गरेर गए अनि यो अहिले यो पञ्चायतकालमा पनि सूर्यबहादुर थापाले पनि भाषण गरेर गए यो लोकेन्द्रबहादुर चन्द यिनीहरूले पनि भाषण गरेर गए
गिरिजाप्रसाद
चाहिँ आएको छैन आएको जस्तो मलाई लाग्दैन तर धेरै जसो नेताहरूले भाषण गरेर गए तर केसँग केन्द्रित हुन्छ भन्दाखेरि सिर्फ राजनीति उनीहरूको सिट लिने एउटा रणनीति मात्रै सीमित हुन्छन्।
त्यो ठाउँलाई चाहिँ एउटा आफ्नो भाषण गर्ने ठाउँको मात्रै रूपमा प्रयोग गरिरहेको छ। अनि जस्तो यहाँहरूले नै अब त्यत्रो नेताहरू जस्तो प्रधानमन्त्री नै अथवा जसले चाहिँ नीति निर्माण अथवा त्यो ठाउँलाई म केही गर्छु मेरो आफ्नो नेतृत्वको पालामा भनेर चाह्यो भने गर्न सक्ने मान्छेहरू त्यहाँ पुगेका रहेछन् र यहाँहरूले अलिकति छोटो भेट गरेर यो ठाउँको बारेमा यसको महत्व यस्तो हो र यसलाई चाहिँ जोगाउनुपर्छ भन्ने कुराहरू त्यो पनि उहाँहरूलाई थाहा भएन कि यहाँले गर्नुपर्थ्यो कि ती कुराहरू राख्नुहुन्थ्यो यहाँले
अहिलेसम्म हामीले राख्नु जाने त्यतिको ऊ चाहिँ भएको जस्तै नै लाग्दैन है तर हामीले खासै ध्यान पनि यसपट्टि दिएका छैन जस्तो लाग्छ।
हजुर त्यहाँको स्थानीयवासीहरूले पनि
दिएका छैन
हजुर आफ्नो तर्फबाट त्यहीँको स्थानीय तहबाट जे जस्तो गर्नुपर्ने गरिरहनु भएको छ तर हामीले खोज्ने राज्यसँग अथवा सरकारसँग यसको संरक्षणका लागि भन्ने कुराहरू उठेको छैन
तर वडा लेभलबाट चाहिँ त्यहाँ नगरपालिकाबाट चाहिँ ढुङ्गा छाप्ने यताउति यो ढलहरू बनाउने होइन सबै रेखदेख चाहिँ हुन्छ हामीले अनुरोध पनि गर्छौँ कुनै बेला चाहिँ यस्तो चाहियो यस्तो बनाइदियो भन्न पनि जान्छौँ त्यो उनीहरूले भ्याएसम्म सकेसम्म गरिदिन्छन् पनि अहिले पनि गरिरहेका छन् है अहिले पनि यो अब इन्टा ढुङ्गा निस्केको फेरि राखेर मरमत गरिदिया छ अहिले हालसालै पनि त्यो नगरेको वडा लेभलबाट चाहिँ नगरेको होइन गरेको छ तर हामीले चाहिँ खासै तपाईँले जुन अघि प्रश्न राख्नुभयो यो हाम्रो तर्फबाट सरकारमा कुनै प्रस्तावहरू गएको जस्तो मैले अहिलेसम्म हामीले त्यति त्यसमा चाहिँ ध्यान दिएछन् लागेन जानु गएको जस्तो लागेन।
हजुर निकै रोचक कुराहरू यो इटुम्बाको बारेमा जुन हामीले धेरैले गएर हेरेको त होला तर जुन ननीहरूको कुरा लगभग 7-8 ननीको कुरा गर्नुभयो यहाँले निकै रोचक र भित्रभित्र गएर हामीले त्यहाँ नपुगे पनि त्यहाँ पुर्याउन खोज्दैछौँ र यो कुराहरू निरन्तरता दिनेछौँ हामीले एउटा छोटो विश्रामको बेला भएको छ विश्रामपछि फेरि आउँछौँ त्यो अघि म हामी तपाईँको सहभागिताका लागि पनि अपेक्षा गरिरहेका छौँ हाम्रा टेलिफोन नम्बरहरू 5528091 र 5522245 इटुम्बाहा तपाईँ त्यहाँ नजिकैको हुनुहुन्छ अथवा त्यहाँ पुग्नु भएको छ अथवा त्यहाँको बारेमा तपाईँलाई अझ धेरै जानकारी छ अथवा केही सुझाव छ भने हामीलाई यी टेलिफोन नम्बरहरूमा फोन गर्न सक्नुहुन्छ हामीसँग हुनुहुन्छ मणिरत्न साकी जो त्यही नै इटुम्बाहा सँगसँगै हुर्किनु भएको छ त्यहीँ नै जन्मिनु भयो त्यहीँ हुर्किनु भएर आफ्नो अहिले अध्ययन र जे कुराहरू गरिरहनु भएको छ उहाँले त्यो क्षेत्रमा रहेर गरिरहनु भएको छ अहिले चाहिँ छोटो विश्राम
वातावरण पत्रकारिताका 25 वर्ष
नेपाल वातावरण पत्रकार समूह आफ्नो रजत जयन्तीको अवसरमा तपाईँको माया र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ।
बदलिँदो परिस्थितिमा जिम्मेवार पत्रकारिताका माध्यमबाट दिगोपनका लागि तपाईँका कुरा उठाउन हामी प्रतिबद्ध छौं। नेपाल वातावरण पत्रकार समूह दिगोपनका लागि पत्रकारिता
बस बस दन्ते किरा त जेलबाट भागेछ नि।
भेरी ब्याड। अब यति ठुलो शहरमा कहाँ खोज्ने त्यसलाई?
चिन्ता नट बस, हामी कुना कुना गएर खोज्छौ नि त्यसलाई।
सिल्ली बोय, त्यो काम त तिम्रो होइन, कोलगेटको पो हो त।
कोलगेटको क्याल्सियम र मिनरल फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा।
बस बस दन्ते किरा त समातियो नि।
भेरी गुड,
कोलगेट दाँतको किराबाट सुरक्षा कुना कुनासम्म।
नेपाली रेडियो नेपाली आवाज।
रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा कार्यक्रम खुला मञ्च तपाईँ सुनिरहनु भएको छ र हामीसँग आज यहाँ स्टुडियोमा हुनुहुन्छ मणिरत्न शाक्य. उहाँ इटुम्बालमा जन्मनु भएको हो, इटुम्बालमै हुर्कनु भएको हो, इटुम्बालमै केन्द्रित रहेर अध्ययन गरिरहनु भएको छ र उहाँको यही अध्ययनलाई अनि उहाँका विभिन्न समयमा प्रकाशित धर्म र संस्कृति सम्बन्धी लेखका लागि लोक साहित्य परिषदले केही वर्ष अगाडि मात्रै उहाँलाई पुरस्कृत पनि गरेको थियो. आज हामी तपाईँसँग मणिरत्न शाक्यजी कुरा गरिरहेका छौँ र यसै बीचमा तपाईँ पनि यदि इटुम्बालका बारेमा कुनै पनि विचारहरू धारणाहरू राख्न चाहनुहुन्छ, तपाईँले सुन्नुभएका केही कथाहरू इटुम्बालसँगै जोडेको हो जुन आज हामीले कार्यक्रममा बोल्न भन्न बिर्सिरहेका छौं छुटाइरहेका छौं भने तपाईँ हामीलाई सम्झन सक्नुहुन्छ. फोन नम्बर हो 5528091 र 5542245. इटुम्बालको बारेमा कुरा गर्दा नि दुर्गाजी, एउटा त राजमतीको कुरा जोडिन्छ सधैँ आउँछ अनि इटुम्बालसँगै जोडिने अर्को एउटा कुरा चाहिँ गुरुमापाको कुरा. गुरुमापाको बारेमा हामी सुन्छौं अलिअलि अलिअलि, यताबाट अलिकति कथा, उताबाट अलिकति भनाई, होइन यस्तो कुरा हामी सुन्छौं. यो वास्तवमा गुरुमापाको के कथा त्यहाँ जोडेको छ, यस बारेमा केही बेर पछि कुरा गर्छौं. हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ इटुम्बालको बारेमा आफ्नो केही विचार राख्नका लागि, उहाँसँग नि कुरा गरौँ है त. नमस्कार, स्वागत गर्छ. यहाँको परिचय?
म प्रकाश रत्न साके, चखासे गलीमा, होइन इटुम्बालको बाहिर छु म. खासै मैले भन्नु लागेको त्यति अब मलाई जानकारी त छैन, होइन म यहाँको जन्मथल मेरो होइन, तैपनि म यहाँ 2-4 वर्षदेखि बसिआएका हुन् होइन. अनि इटुम्बालमा जति पनि अहिले उहाँ मणिरत्नज्यूले भन्नुभयो नि इटुम्बाल संस्थानी जुन छ होइन, साँच्चै नै भन्नुपर्दा यहाँको यो इटुम्बालभित्र ननिर चोक जति छ यहाँका व्यक्तिहरूलाई त्यति थाहा पनि छैन, कि थाहा नभएको किन हो त्यो पनि मलाई त्यति याद भएन. अनि जुन बाबुराम भट्टराईले अघि भाषण दिनु भएन भनेर उहाँले भन्ने हुनुहुन्छ होइन, एउटा कुरा उहाँले एउटा बाबुराम भट्टराईको विषयमा बिर्सनु भएको हो कि जस्तो पनि लाग्यो. मैले सुनेको अनुसार बाबुराम भट्टराई भन्ने व्यक्ति यो इटुम्बालबाटै नै हुर्किएको व्यक्ति भनेर भनिन्छ. या जति पनि उहाँको चाहिँ अब यसो मिटिङ सिटिङ सल्लाहकार त्यो केही गर्नु
भूमिगत कालमा भन्नुभयो यहाँले
कुराकानी गर्नु पर्दाखेरि प्रेस अब प्रेस सम्बन्धी उहाँलाई उहाँ धेरै गर्नुहुन्छ भनेर मैले पनि सुनेको छु होइन, उहाँले चाहिँ बिर्सिनु भएको छ. अनि मलाई एउटा यो इटुम्बाल जुन ससुन्दनीभित्र भयो होइन, अनि अरू चोकभित्र कस्तो छ भने यो एउटा स्थानीय व्यक्ति भन्दा पनि एउटा पुरातात्विक ठाउँ भएका कारणले गर्दाखेरि यसलाई चाहिँ संरक्षण गर्नु एउटा त ती बासिन्दाहरूको कर्तव्य त हो नै, पक्का नै हो, अरूले त गर्न आउँदैन होइन. अब त्यो संरक्षण गरे जस्तो चाहिँ मलाई लागेन, किनभने अब त्यस्तो पुरातात्विक विहारमा पनि अब विदेशीहरूलाई बालमा राख्ने, अब बालमा राख्नु त त्यति आपत्तिजनक त छैन, तै पनि जुन त्यहाँ झल्केको झ्यालहरू छ, सख्या भन्छ होइन, पशु झ्या भन्छ, ती झ्यालहरूमा जुन बङ्गालीहरूले बालमा बस्दाखेरि त्यहाँहरू फरियाहरू सुकाउने लुगाहरू सुकाइदिँदाखेरि अलि पर्यटकहरूलाई पनि त्यो फोटो खिच्दा के न केही अलि कुनै खसगुन्द छ कि भनेर चाहिँ मैले भन्न लागेको होइन. अनि उहाँलाई म एउटा अब तपाईँ पनि यो भनिदिनुहोस् कि यो राम्रो त पक्कै पनि होइन होइन, अनि जुन पुरातात्विक बिहारमा छ नि अब त्यस्तो बिहारमा पनि अब 8-10 लाखको घर बनाइदिने, अब सबैलाई बालमा राखेर अब जस्तो अब लुगासुगा सबै यस्तै झ्यालमै सुकाउने, यस्तो चाहिँ राम्रो जस्तो मलाई लागेन. त्यही भएर जुन मैले देखेको चिज मैले भनेको अब उहाँलाई एकचोटि सोधिँदा राम्रो.
हजुर, उहाँले सुनिरहनु भएको छ, धेरै महत्वपूर्ण कुरा उठाइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद. उहाँको अब मणिरत्न साकीजीले सुनिरहनु भएको छ
यो उहाँले उठाउनु भएको यो पहिलो त बाबुराम भट्टराई मैले अहि भन्दैखेरि थाहा भनिसकेका थिएँ कि मलाई याद भएन
है,
त्यो दिएको जस्तो नि लाग्छ नदिएको जस्तो नि लाग्छ, त्यही भएर कन्फ्युज भएर मैले याद भएन भन्ने शब्द राखेको थिएँ, उहाँले सुन्नु भएन है. हुन त बाबुराम भट्टराई यो उहाँले चाहिँ यो उहाँ पहिले पत्रकार जस्तो लाग्छ मलाई है, मैले धेरै देखिरहेको अनुवाद चाहिँ हो होइन, बच्चे यो बच्चेदेखि भन्नु मतलब यो 28-29 सालदेखि नै देखिरहेको जस्तो व्यक्तित्व हो, तर उहाँहरू पछि भूमिगत हुनुभयो, देखिन छाड्यो होइन, त्यसपछि आएर पनि भाषण दिए होला नि खुलस्त भइसकेपछि होइन, शान्ति काम भइसकेपछि जे होला मलाई याद भएन.
तर फेरि यसमा राम्रो कुरा के भयो भने सबैले सबै कुरा याद राख्नुपर्छ भन्ने छैन. त्यही भएर हामीलाई
अर्को प्रसङ्ग उठाउनु भएको छ. यो हो उहाँले भनेको सही कुरा हो. इतुम बहालमा अब सबैको धेरै जस्तोको घर चाहिँ बाहिर पनि भइसके. अझ पुरानो घरलाई चाहिँ आफूले नबस्ने अनि राख्दाखेरि कोही बंगाली छन्, कोही मारवाड़ी छन्, कोही नेपालीहरू नै छन् बसेछन्. धेरै जस्तो बंगालीहरू अलि उहाँले नाम लियो सोझ्या. सोझ्या भने पुरानो कलात्मक झ्याल हो. त्यो कलात्मक झ्यालमा बस्नेहरू प्राय जस्तो बंगालीहरू बसेर देखाएको छु. मैले पनि देखाएको छु, मेरो चोकमा पनि छ. तर अब घरपतिले वास्तै गर्दैन है. अरू बंगालीहरूले मजाले सुख उनीहरू छतमा जाने कुरा भएन.
तर जहाँ जुन ठाउँको हामीले कुरा गरिरहेका छौँ त्यो फेरि एउटा व्यक्तिको अर्को होइन, त्यो हामी सबैको. अझ भनौँ विशेष गरेर उहाँले उठाउनु भएको प्रश्नमा त तपाईँहरू सबैको
सबैको
यस्तो बेलामा त्यो घरपट्टिको मात्रै जिम्मेवारी हो त.
एकदमै यहाँहरूले पनि यसो नपाउने भन्ने खालको एउटा नियम बनाइदिनु भयो.
जिम्मेवारी सबैको. तर अहिलेसम्म यसपालि उहाँले उठाइसकेपछि ध्यान यो केन्द्रित भएको छ है. अब सायद इतुम बहालमा हामी पनि राख्छौँ होला, यसरी गर्न नदिउँ है. जस्तो अस्ति मात्र एउटा कार्यक्रम इतुम बहालमा भयो, 26 वटामै भनौँ न भयो, कि फोहोर डुङ्गुर फ्याँक्थ्यो होइन,
बाहिर
ढक्कैमा फोहोर फ्याँक्ने गरिरहेको थियो. त्यो हटाउनलाई त्यहाँको म त लाग्न सकिनँ. म यस कुरामा म लज्जित छु होइन, म लाग्न सकिनँ. अरू सबै लागेर हाम्रो टोलको बासिन्दाहरू सबै लागेर कि फोहोर फ्याँक्न आउनेहरूलाई समालेर त्यसले जति परिमाणमा फोहोर ल्याएको थियो त्यसको 3 दौर फेरि त्यहाँको पठाइदिने पुरस्कार.
अहिले त फेरि यो नियम पनि छ, कानूनै भनेको छ नि त. त्यो पक्राउ पर्यो भने उसले जरिवाना तिर्नुपर्ने यताउता कुरा. यस्तो बेलामा तपाईँहरूले सम्बन्धित निकायसँग हातेमालो पनि त गर्न सक्नुहुन्छ, फोन गरिदिएर वाले पक्रिन्छ आजभोलि त.
त्यसै अन्तर्गत कार्यक्रम चलाएको रहेछ. मलाई त राम्रो लाग्यो, एकदम सफा भएछ अहिले एकदम बाल है. पहिले भन्दा त्यो पहिले इतुम बाल भनेर मैले भन्नै लाज मान्नुपर्ने ठाउँमा म यो रेडियो मार्फत उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यो सफा गरे.
तर दुर्गाजी तपाईँलाई थाहा छ यो इटुम्बालको जुन 2 द्वार छ भनेर हामीले कुरा गर्यौँ, एउटा दक्षिणतिर एउटा उत्तरतिर होइन. अनि दक्षिणतिरको द्वार चाहिँ मुख्य द्वार हो भनेर बताइरहनु भएको थियो. हामीले चाहिँ उत्तरतिरको हो कि भनेर गरिरहेका थियौँ. अझ यहाँनिर त्यो उत्तरको र दक्षिणको जुन द्वार छ, दुवै द्वारमा फोहोरको डुङ्गुर
हुन्छ
फाल्ने गरिन्छ त्यहाँनिर.
अहिले छैन,
यो अहिले नभएको भनेको अहिले
दुई हप्ता त्यस्तै भयो.
यो कति सधैँलाई हो कि अथवा
अब प्रयास मेरो विचार सधैँलाई गर्नुपर्छ जस्तो लाग्छ. उहाँहरू लागिरहेको पनि छ.
यो एउटा सानो प्रसङ्ग उहाँले के उठाउनु भयो नि, यो झ्यालहरूको पनि संरक्षण गर्ने हो कि त्यहाँ बस्नेहरूको अलिकति केही कुरामा यो गर्नुहुने यो गर्नु नहुने भनेर सोच्ने हो कि भन्नेमा तपाईँहरू के मिलेर यसो गर्नका लागि कुनै समूह वा टोलेहरूको केही यस्तो केही भेलाहरू यस्तो हुने गर्छ?
अब हुन्छन् त, त्यहाँ किलागलमा क्लब पनि छ, यो इतुम बहालभित्र सुधार समिति पनि छ, यतापट्टि फेरि अर्को एउटा यो अर्कै पनि एउटा संस्था छ, यो झट्ट नाउँ आएन मलाई, भाषण तदर समिति भन्ने पनि छ है, त्यो पनि छ. यो छन् तर त्यो दुईटै संगठन चाहिँ बिहारलाई संरक्षण गर्नेतिर मात्रै केन्द्रित थिए होइन. सायद अहिले बारे यो सुनिराखेको छ भने अहिलेदेखि उहाँहरूले पनि यो भिम्जे होलान्.
हजुर. अनि प्रकाशजीले अर्को पनि महत्वपूर्ण कुरा उठाउनु भयो, त्यहाँ वरिपरि 10-12 तलाको घर बनाइदिएर त्यो जुन इटुम्बा हालको जुन महत्व त्यहाँको जुन बाहिरबाट अलि टाढेबाट पनि हेर्न सकिन्थ्यो होला, त्यो सबै ढाकिएको छ एउटा घुम्रोभित्र छ इटुम्बा हाल अहिले भन्ने कुरा पनि गर्नुभयो नि.
अहिले पुरै ढाक घेरिएको त छैन, एउटा साइडमा चाहिँ मैले ठुलो घरहरू 2-4 देखाएको छु. अहिले भर्खरै नयाँ पनि बनाएको छ है. अब त्यसको लागि त सरकारले नगरपालिकाले केही कदमहरू चलाइरहेको छ, त्यही अनुसार कारवाही गरेपछि उनीहरूलाई के गर्नुपर्ने गर्छन् होला नि.
सरकारी पक्षबाट कारवाही होला भन्ने विश्वास छ. स्थानीयवासीहरूले त्यहाँनिर
अब मजाले बनाइरहेको छ, जतिसुकै नगर भने पनि होइन, मजाले बनाइरहेको छ भने नगरपालिका कति चिठी आउँछ, कति रोका पुजी आउँछ, तेर्रे तेर्रे बनाइरहेको छ होइन यहाँ इदुम बालमा मात्रै काठमाडौँ सहरभित्रै पुरै बनिरहेछ है। अब त्यो सबै कि त अहिले सड़क भत्का जस्तो त्यस्तै हुइम निकालेर भत्काउनु पर्यो सबैको, एकजनाको मात्रै राख्यो भने पूर्वाग्रही भन्छ होइन। अब सबैको भत्काउन थालेपछि सायद राम्रो हुन्छ।
अब यो बीचमा होइन हामी प्रसङ्ग जोड्दै थियौँ गुरुमापाको, पहिला पहिला त्यहाँनिर इटुम्बालमा जाँदा यहाँ गुरुमापाको घर छ भनेर हामीलाई भनेको हामी सुन्थ्यौँ, अनि कस्तो कस्तो डर लाग्थ्यो त्यहाँनिर कहाँबाट गुरुमापा आएर लाला बच्चाहरूलाई लग्ला भनेर। यो गुरुमापाको प्रसङ्ग अलिकति यसमा यहाँ कस्तो खालको कथा जोडेको छ अलिकति हामीलाई बुझाइदिनुहोस् न।
अब गुरुमापाको प्रसङ्ग जोड्दाखेरि यो इटुम्बालको सुरुको स्थापना समय भास्कर देव जुन अहिले मैले भने नि यो नेपाल सम्बन्ध 165-70 बीचमा उसले राज्य गरेका थियो। त्यो बेलामा यो जंगलको ठाउँमा यो बिहार बनाइदिए। त्यो सयौं वर्ष बितिसकेपछि भत्क्यो, भत्किएपछि अब त्यहाँ एउटा कसैले पमा भन्छ कसैले श्रेष्ठ भन्छ होइन, यो मेरो विचारमा एउटा एरिया कसैको जिम्मामा छोड्थे जस्तो लाग्छ त्यति बेलाको जमानाको राजाहरूले। एउटा एरियालाई तिमीले यहाँ सबै बनाउने
संरक्षण
गर्ने सबै तिम्रो जिम्मा है भनेर राज खन्नानसँग सम्बन्धित व्यक्तिहरूलाई छोडे जस्तो लाग्छ। जस्तै पहिले पहिले गाउँतिर मुखिया भन्थे नि त्यस्तै जस्तो लाग्छ मलाई। अब केशचन्द्र भन्नेको जिम्मामा थियो, जिम्मामा थियो, ओ त जुवारे भइहाल्यो, जुवाबाट तनम भइसकेको छ, पैसा भएन अनि बिहार भत्किरहेको छ, भत्किएको बनाउने नि उसलाई चाहिँ अब मन भएर पनि के गर्ने, पैसा भएन। अनि त्यस्तैमा ऊ चाहिँ भौतारिएर यो गोस्याङकुण्ड मेला गएर चाहिँ त्यहाँबाट फर्केर आउँदाखेरि उसको दिदीले गोस्याङकुण्ड जानुभन्दा पहिले उसको दिदी कहाँ भोग लाएर खान नपाएर ऊ दिदी कहाँ खान जाँदाखेरि पहिलोचोटि सुनको थालमा उसको दिदी कहाँ त भन्दाखेरि थमेलको यो जुन बिहार छ नि अहिले
भगवान
बहाल त्यहाँभित्रको राजा भन्थ्यो, त्यहाँ पनि त्यो पछाडि राजै भन्थ्यो, राजा सर जस्तो भने जस्तो लाग्छ मलाई। अब त्यहाँको उसको दिदी त्यहाँ दिएको, अब त्यहाँ लिँदाखेरि अब उनीहरूको पुरा राज खानदानले खाना खुवाउँदाखेरि सुनको थालमा खुवाउनु पर्यो, सुनको थालमा खुवाए खुवाए त्यो पनि लिएर भागेर लुगा खेल्न गए हारे, लास्टमा उसलाई चाहिँ हेला गरेर एउटा भातको पोगो दिएछ होइन, त्यो पोगो पोगो दिए उसलाई चाहिँ अनि त्यहाँबाट तोड पर्यो, के तोड पर्यो मलाई त दिदीले साह्रै हेला गरिहाल्छ भन्ने सोचेर त्यो नखाइकन पोगो पारेर यो पटुकामा पोगो पारेर उहाँ गोस्याङकुण्ड पुगेछ। गोस्याङकुण्ड पुग्दाखेरि उसलाई खानेको कुनै अब कसैले जसैले पनि खुवाइदिन्थ्यो होइन, फर्काउँदाखेरि चाहिँ साह्रै भोग लाग्यो अनि यो स्वयम्भूतिर कहाँ जंगलमा आराम गर्दाखेरि चाहिँ भोग लागेपछि यो पटुकाको भात भए पनि खाउँ भनेर हेर्दाखेरि चाहिँ ढुसी परे, ढुसी परेको सुकाउन लाग्दाखेरि परुवाले खाइदिएछ है, परुवाले खाइदिएपछि अब के गर्ने त्यहाँ त कुवा कुवा रोयो भोग रहेछ अनि त्यहाँबाट उसलाई अब भने विश्वास गर्ने नगर्ने त्यो अर्कै कुरा छ। त्यहाँदेखि भगवान्हरूले चाहिँ उसलाई चाहिँ सपनामा त्यहीँ निन्दाएछ, निन्दाउँदाखेरि सपनामा चाहिँ तिम्रो त्यो भात खाइदिने परिवारहरूले अब त्यहाँ सुनको बिस्ता अघिदिया छ है, त्यो सुनको बिस्ता तिमीले बोक्न सक्दैन, त्यस कारण त्यो बोक्नलाई मैले एकजना राक्षस रूपी पठाइदिएको छु, त्यसैलाई तिमीले गुरुमापा हो नाम गुरुमापा भनेर सम्बोधन गर्नु, अनि तिमीले फेरि साइनो पनि जोड्नु मामा यताउति
मामा
र भान्जाको खायो भान्जालाई त खानु भएन होइन, त्यसै त्यो साइनोहरूबाट उसलाई चाहिँ सुन बोकाएर ल्याएर
गुरुमापा चाहिँ उसको
मामा पर्यो त्यहाँदेखि मामा पर्यो बिम्जाँदाखेरि साँच्चै नै एउटा राक्षस रूप आइहाल्यो जस्तो सपना थियो त्यस्तै आयो। अब यो कुरालाई विश्वास गर्ने पक्ष पनि होला नगर्ने पक्ष पनि होला,
तर त्यहाँनिर त गुरु मापाको राम्रो कथा जोडियो नि, तर डराउनु पर्ने चाहिँ राक्षस मात्रै भएको कारणले
अनि त्यसपछि उसले सुन बोक्यो, उसलाई चाहिँ अब खान्छु भनेर आएको हो, तर उसलाई साइनो लगाइदियो मामा, मामालाई मामा भान्जा
खानु
भएन भन्ने कुरा भयो, त्यसो हुँदा हुँदै उसलाई चाहिँ यो सुन बोकेर मेरो ठाउँसम्म पुर्याउनु तिमीलाई म खानेको व्यवस्था गरिदिन्छु भनेर ल्याएपछि इटुम्बालमा रहन थाले। त्यही सुनले बिहार बनाए, फेरि भत्केको बिहार बनाइदिए, फेरि बनाइसकेपछि इटुम्बालमा रहन थाले, रहन थालेपछि त्यो राक्षसको जात अब रूप राक्षस भएपछि खाने त मान्छे नै भयो, जनावर नै भयो, अनि त्यहाँबाट अब ठुलालाई खानु थाल्यो भने फेरि आफूलाई राख्न दिने कि नदिने होइन, अनि उसले चाहिँ बच्चा रह्यो भनेपछि च्याप बगेर समारेर खाइदिनु रहेछ। खाएपछि यो कुरालेको विरोध भरे, विरोध भएपछि अब यसलाई फकाई फुलाई तुण खेलमा ल्याएर राखिदिने। अनि त्यहाँनिर
हामीले वर्षमा एकचोटि यो गुरुमापालाई खुवाउने भनेर चलन,
गुरुमापालाई भात खुवाउने, त्यो उसलाई तुण खेलमा राख्नु लैजाँदाखेरि एउटा कबुल के गरेको थियो भने वर्षको एकचोटि पुरा शरीर यो राङ एउटा राङ्गोको पुरा शरीरको मासु परिकार राखेर रा, तिमीलाई भात खुवाउनेछु वर्षको एकचोटि, तिमीले चाहिँ यहाँ नबस अब चाहिँ तुण खेलमा बस्ने भनेर राखिदियो। त्यहीदेखि त्यही बेलादेखि अहिलेसम्म चलिरहेको छ, बिचमा एक दुईचोटि भातफुट बन्नु भए पछि सबै मिलेर बनाए
त्यो
त्यो फागु पूर्णिको बेलुका,
ए फागु पूर्णिको बेलुका गुरुमापालाई भात खुवाउनु
तुण खेलमा लिएर
कति पकाउनु पर्छ?
अब भनिएको छ एक मुरी चामलको भात
अनि एउटा राङ्गाको
एउटा राङ्गाको मासु भनेको छ। एउटा राङ्गाको मासु चाहिँ होइन, झुक्क्याइको हो, झुक्क्याएको जस्तो लाग्छ मलाई है, किनभने पुरा शरीरभित्रको सबै अङ्गको मासु भनेपछि उसलाई उसको दिमागमा के पर्यो, पुरा राङ्गाको मासु खानु पाइने भन्ने पारेर लगाएर छ।
यो मैले पहिला पहिला सुनेको गुरुमापालाई, त्यही भएर यो अब काम पनि दिनु पर्यो भनेर एउटा ढुङ्गा यदि टुडी खेलमा कहीँ जोडेर राख्यो भने त्यो छुट्याउने काम गुरुमापाको भनेर, अनि त्यही भएर हामीले तीनवटा ढुङ्गा छोडेर राख्यौँ भने त्यो छुट्याएरै राखेको हुन्छ भनेर भनिन्छ पनि,
त्यसो भन्छन्, विश्वास पनि गर्छन्, र हामी बच्चामा बुढापाकाले भन्छन् पनि, हामीले अघिल्लो दिन यसरी सँगै राखेका थियौँ, भोलिपल्ट जाँदै छुट्टिया छ भनेको छ, अब त्यो त्यो पनि हो, विश्वास गर्नु पक्ष नगर्नु पक्ष।
अहिले
अब त रातो दिन त्यहाँ मान्छे हिँड्छ जस्तो लाग्छ,
त्यो भएको गुरुमापाले छुट्याए कि मान्छेले छुट्याए। यति धेरै महत्व यो इटुम्बासँग जोडेको छ होइन दुर्गाजी,
हजुर
हामीले त्यो सुन्दा सुन्दा अब समय सकिने बेला हुन लागिसक्यो,
कुरा अझ धेरै बाँकी छ,
कति धेरै कथा र किम्वदन्तीहरू जोडेकै छ यो इटुम्बासँग। तर यति धेरै महत्व बोकेको इटुम्बालमा हामी जाने हो भने अघि भने जस्तै उत्तरको ढोकाबाट छिरोस् वा दक्षिणको मुखैमा फोहोरको ढुङ्गुर हुन्छ, अनि फेरि भित्र छिरिसकेपछि त्यो बाल पनि सफा हामी पाउँदैनौ, एकदमै फोहोर, त्यहाँ मान्छेहरूले एकदमै अब के गरिरहेका हुन्छन्, सबै त्यही गरिरहेका हुन्छन्, अझ पछिल्लो समयमा त मोटरसाइकल सिक्नेहरू पनि छन् कि त्यहाँ भन्ने पनि लागेको छ मलाई त। यस्तो बेलामा नि कि इटुम्बाको जतिको महत्वको हामीले यदि कुरा गर्यौँ, जतिको यो यति धेरै गरिमा बोकेको होइन,
इतिहास बोकेको
इतिहास छ त्योसँग, उसले जतिको सम्मान पाउनुपर्ने हो यो बहालले, त्यहाँका मानिसहरूले त्यो सम्मान दिन सकिरहेको छ जस्तो लाग्छ यहाँलाई?
यो यसरी दिने सम्मानको विषयमा त धेरै जसो नेपालको मात्र इटुम्बालको मात्र होइन, धेरै काठमाडौँ सहरभित्र धेरैकोमा यो सम्बन्धी ज्ञान छैन जस्तो मलाई लाग्छ। किन भन्दाखेरि आफ्नो बिहार हो, आफूले यसो गर्नु हुने, यस्तो खाले काम गर्नु हुँदैन भन्ने सोचै हुँदैन, किन त्यहीँ घर छ, त्यहीँ आफ्नै बिहार छ होइन, त्यहीँ मेरै बच्चालाई पनि त्यहाँ मोटरसाइकल ट्राई गर्न लगायो भने त्यहाँ दुई त्यहाँबाट ढुङ्गा यसो तेर्स्याएर गर्न लगाइरहेको हुन्छ।
त्यहाँ अहिले गुरुमापा छैन भन्ने कुरा बिर्सेँ, त्यो ढुङ्गा त्यहाँको त्यही नै हुन्छ, सकिसकेपछि फेरि फर्काइदिने काम कसैले पनि गर्दैन होइन। सन् पछिल्लो समयमा त अझ त्यहाँनिर एकदम मानिसहरूले आफैले त्यहीँका स्थानीयवासीहरूले पनि धेरै यो बहाललाई फोहोर गरेको हो कि, एकदम फोहोरी आनी बानी पो हामीले प्रदर्शन गरिरहेका छौँ कि जस्तो लाग्छ त्यहाँ जाँदाखेरि, तपाईँलाई अनुभव हुन्छ कि हुँदैन स्थानीयवासीको रूपमा?
स्थानीयवासीको रूपमा अब खास गरी हामी स्थानीयवासीहरू घर घरमा यो फोहोर त्यसरी घर घरमा आफ्नै किसिमको टोयलेट छ होइन, हामी स्थानीय खास गरी त्यहाँ स्थानीयवासीले फोहोर गरेका छैन, फोहोरमा चाहिँ
बाहिरबाटै आएकाहरूले त्यो गरेको जस्तो यहाँ जस्तो हामीले सुरुदेखि कुरा गर्दाखेरि अघि हामीले राजनैतिक महत्व कति छ इटुम्बा हालमा भनेर पनि कुरा गर्यौं, संरक्षणसँगै जोड्दाखेरि त्यो कुरा गर्दाखेरि स्थानीयवासीहरू पनि संरक्षणतिर अलि सजग, त्यो हाम्रो यो इटुम्बा हाम्रो हो, त्यहाँ हामी त्यहाँका हामी बासिन्दा हौ भनेर जति गर्व हुन्छ नि त्यो अनुसारको हामीले संरक्षण पनि गर्नुपर्छ, यसलाई बचाउनु पनि पर्छ भन्ने कुरामा अलि ज्ञान नभएको हो कि जस्तो पनि लाग्यो।
होइन ज्ञान नभएको त होइन, ज्ञान छ होइन, तर के भने हामी त्यहाँको रैथाने भन्दा पनि बाहिरको मात्रै बस्न आइदिँदाखेरि त्यतिको उनीहरूलाई मत उनीहरूलाई त केही मतलब भएन, जस्तो इन्डियाको मान्छे आयो भने त्यो के हो एकचोटि त्यहाँ इदुम बहालमा यो केही पर्वहरू भए हेर्न जाउँ भन्ने पनि उनीहरूको चेष्टा छैन। त्यो यो हुनुको मतलब के हो अरे, त्योसँग कुनै मतलब छैन उनीहरूलाई।
त्यो त जस्तो तपाईँहरू त्यहीँ जन्मिनु भयो, त्यहीँ हुर्किनु भयो, त्यसको इतिहास, त्यसको सांस्कृतिक महत्व तपाईँहरूलाई यति धेरै थाहा छ, उनीहरूलाई थाहा छैन। र त्यो बारेमा बुझाउने अनि त्यहाँ जथाभावी गर्न नदिने जो बाहिरबाट आएर बसेकाहरूलाई, त्यो त फेरि स्थानीय बासिन्दाकै होला नि।
स्थानीय बासीको पनि हो, त्यो घर धनीको पनि हो, किनभने मेरो
घरधनी त त्यहीको बासिन्दा हो।
त्यही घरधनी, प्रत्येक घरधनीले त्यसो सोचिदियो भने त्यो कसैले जिम्मेवारी लिने नपरी गरी त्यतिकै सफा हुन्छ।
भनेपछि अब यतातर्फ पनि विचार गर्नुपर्ने बेला भएछ है। अब इटुम्बालको हामीले कुरा गर्दाखेरि अघि पनि भन्यौँ नि होइन, यति धेरै यसमा प्रसङ्गहरू, कथाहरू, यो सन्दर्भहरू जोड्न सकिन्छ, सकिँदै सकिँदैन यो प्रसङ्गहरू जोड्ने क्रम हाम्रो कार्यक्रम भएर सकिन्छ भनेर अर्को एउटा पनि यो सन्दर्भ हामी जोड्न सक्छौँ इटुम्बालसँग। हामीले जीवित देवी कुमारी भनेर भन्छौँ होइन, अनि एकदम मान्छौँ पनि, हामी के पनि मान्छौँ भने काठमाडौँ उपत्यकालाई वा काठमाडौँलाई रक्षा गर्ने अस्त्र मातृका मध्येको भनेर पनि मान्छौँ। अनि यिनै जीवित देवीका रूपमा अहिले हामी जस्तै देख्छौ, उहाँको घर पनि इटुम्बालमै होइन, अनि त्यही भएर अहिले हामीले उहाँका नै पितालाई टेलिफोनमा निम्त्याएका छौं, उहाँसँग पनि अब हामी कुराकानी गर्छौं। प्रतापमान साक्य हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। साक्यज्यू, साक्यज्यू नमस्कार, यहाँलाई स्वागत गर्यौं हामीले। हामीले यो इटुम्बालको प्रसंग अहिले जोडिरहेका छौं। कुमारी त्यही बहालको भइसकेपछि के कुनै विशेष खालको कामहरू थप त्यो ठाउँमा गर्नुपर्ने हुन्छ?
त्यस्तो त खास कुनै छैन। अब कुमारी हुने चाहिँ इटुम्बालको मात्रै हुनुपर्छ भन्ने पनि छैन। हाम्रो यो साक्यहरू चुदा कर्म गर्ने काठमाडौँ भित्रका बालहरू भित्रमा हुने हो, इटुम्बालकै मात्रै हुनु।
त्यही भएर हामीले पनि यही जोड्न खोजेको कि यो पालिको जीवित देवी कुमारी इटुम्बालको परेको छ भनेर हामीले त्यही भएर पनि प्रसङ्ग जोडेको। अनि त्यही भएको कारणले गर्दाखेरि छुट्टै खालको कुनै कामहरू तपाईँले गर्नुपर्ने हुन्छ कि हुँदैन अहिले यो बहालमा?
त्यस्तो त खास छैन, तपाईँलाई यो जानकारी गयो। यसभन्दा पहिलाको कुमारी पनि इटुम्बालकै हुनुहुन्छ।
हजुर, दुई दुईटा कुमारी इटुम्बालको।
अहिले मेरो सन्दर्भमा म चाहिँ बस्ने चाहिँ इटुम्बाल हो, मेरो कुल चाहिँ लगनबाल हो।
हजुर, जस्तो हामीले जोड्न खोजेको आज हामीले इटुम्बालको बारेमा कुरा गरिरहेका छौँ र त्यहाँको बासिन्दा, यहाँ पनि त्यहाँको बासिन्दा हुनुहुन्छ, हामीसँग मणिरत्न साक्य हाम्रो स्टुडियोमा हुनुहुन्छ। हामीले जोड्न खोजे जस्तो दुई दुईजना कुमारी त्यहीबाट हुनुभयो, अघि सहकर्मी प्रमिला मानन्दरले भन्नुभयो अष्ट मातृका मध्ये कुमारी एउटा हो जुन रक्षा कवच भनेर। र अब यस्तो महत्वपूर्ण देवीहरू त्यहाँबाट त्यहीँको बासिन्दाहरू हुनुहुन्छ, दुईजना हुनुहुन्थ्यो, एकजना अहिले हुनुहुन्छ, र त्यो संरक्षणको कुरा गर्दा हामीले कार्यक्रमभरि कुरा गर्यौं, संरक्षण अलि जसरी त्यो ठाउँको महत्व हो त्यसरी हुन नसकेको हो कि भन्ने कुराहरू आइरहेछ कि। त्यही भएर अहिले जुन कुमारी भने त हाम्रो देशको एकदम शक्तिशाली व्यक्तिहरू कुमारीको दर्शनका लागि जान्छन् होइन, त्यो बेलामा संरक्षणको कुरा उठाउने त्यस्तो केही यहाँहरूले गर्नुभएको छ?
कुमारीको सवालमा त हामीले आफ्नो तरिकाले पनि गर्दैछौँ। अब एउटा बुझ्नुपर्ने कुरा के भने, हामीले नेवार समाजमा कुमारीको विशेष महत्व हुनुहुन्छ। जीवित देवी कुमारीको मात्रै होइन कि, हाम्रो टोल टोलमा पनि त्यो कुमारीको मूर्ति बनाएर पनि हामी पूजाहरू गर्दैछौँ। नेवार समाज जहिलेदेखि विकास हुनु भयो त्यही बेलादेखि नै कुमारीको पूजा गर्ने चलन थियो। त्यसैले जीवित देवी अहिले कुमारी मात्रै त्यो 250 वर्ष मात्रै त्यसको इतिहास भयो भने त्यसरी नबुझे हुन्छ। त्यो नेवार समाजमा कुमारी र नेवार समाजको एकदम घनिष्ठता, मित्रता रहेको हुन्छ।
अब नि इटुम्बालको जुन आफ्नै महत्व त छँदैछ त्यसमा थप एउटा महत्व त भएको हो, हामीले यसरी पनि हेर्न सक्छौ। यो बीचमा नि संरक्षणको कुरा गर्दा जसरी इटुम्बालले सम्मान पाउनुपर्ने हो, जसरी इटुम्बालको गरिमा हुनुपर्ने हो, त्यसरी नै भइरहेको छ, हामीले दिन सकिरहेका छौँ जस्तो लाग्छ कि लाग्दैन? यहाँले पनि यही प्रश्न।
हामीले त अब इटुम्बालको महत्व, इटुम्बालको कसरी छ, अब हामी इटुम्बालका यहाँका बासिन्दाहरू, यहाँका संघका सदस्यहरूले आफ्नो तरिकाबाट यसलाई संरक्षण गर्ने र यसलाई विभिन्न कार्यहरू गर्ने काम त भइरहेको छ। अहिले पनि हामी हाम्रो इटुम्बालको के सन्दर्भकै मर्मतको काम भइरहेछ, विभिन्न आफ्नो तरिकाबाट हुन्छ। तर यस्तो हाम्रो महत्वपूर्ण सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने राज्यको नीति नभएको कारणले हुँदा पनि अहिले हामी अलिकति पछाडि परेको जस्तो महत्व हामीलाई पान भइरहेको छ। तर राज्य जनस्तरबाट के कस्तो गर्नुपर्छ त्यो जनस्तरबाट आफ्नो तरिकाले गरिरहेकै छ।
जस्तो हामीले लगभग 12 बजेदेखि यो इटुम्बालकै बारेमा कुराकानी केन्द्रित गरेका छौँ, हामीलाई फोन पनि गर्नुभयो बेडासिंहबाट होइन, प्रकाश रत्न साक्यले पनि फोन गर्नुभयो र त्यहाँको मुद्दाहरू उठाउनु भयो। र जुन सुरुदेखिको अहिलेसम्मको कुराकानी गर्दा त्यो ठाउँमा यो राजनीतिक गतिविधिहरू पनि पहिल्यैदेखि नै गणेशमान सिंहको पालादेखि नै भइरहेको हामीले पायौं होइन यहाँ मणिरत्न साथीजीसँग कुरा गर्दा पनि र अब अझ डाक्टर बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री हुनुहुन्छ उहाँ त त्यतै त्यो भूमिगत कालमा पनि त्योभन्दा अघि पनि त्यो ठाउँमा रहनु बस्नुहुन्थ्यो भन्ने कुरा उहाँले गर्नुभएको थियो प्रकाशजीले र प्रचण्ड पनि त्यहाँ गएर धेरै भाषणहरू गर्नुभएको छ भन्ने कुराहरू अनि अहिले अब जस्तो कुमारीको कुरा गर्दाखेरि हाम्रा महत्वपूर्ण त्यस्ता सांस्कृतिक चाडपर्वहरू छन् जहाँ कुमारीको दर्शनका लागि हाम्रो देशको राष्ट्रपतिदेखि लिएर पहिला राजा जाने कुराहरू होइन यस्तो हुँदाखेरि त्यो बेलामा त्यो इटुम्बाहालको बारेमा यहाँहरूले हामीलाई यो चाहियो इटुम्बाहाललाई यसरी संरक्षण गर्नु पर्यो यसको महत्व यो हो भनेर बुझाउने कोसिस चाहिँ कतिको गर्नुभयो
होइन हामीले जनस्तरबाट अब गर्नुपर्ने त गरिरहेको छन् अब सबभन्दा दुःखको कुरा भनेको अहिले यहाँको हाम्रो सांस्कृतिक संरक्षण हेर्ने विभिन्नहरू चाहिँ काठमाडौँ उपत्यकाकै छैन जस्तै अब गुठीको कुरा गरे गुठी संस्थानमा कुरा गर्ने बस्नेहरू जम्मै बाहिरको मान्छेहरू छ उनीहरूलाई काठमाडौँको संरक्षण हुनुपर्छ भने चिन्तै छैन त्यसले हुँदा पनि हाम्रो यो त धारणा के भन्छ यो काठमाडौँको सांस्कृतिक सम्पदालाई संरक्षण गर्नको लागि यो संस्कृति सम्पदा सम्बन्धी अलि चासो राख्ने यहीँकै स्थानीय बासिन्दा भयो भने उनीहरूले धेरै नै महत्वका साथ यसलाई संरक्षण गर्ने कुरामा गर्छ
जस्तो गणेशमान त त्यता नजिकै बस्नुहुँदो हुँदो रहेछ पहिलादेखि नै
गणेशमान त यहीँकै बासिन्दा भयो ए हाम्रो
उहाँले केही गर्नुभयो त
होइन उहाँ त राजनीतिक व्यक्तित्व हुन्छ होइन अब
राजनीतिक व्यक्तित्वले त हो नि त्यो संरक्षणको आवाजहरू
राज्यकै नीति छैन भने उहाँले मात्रै गरेर चाहिँ कुनै हुँदैन सबभन्दा पहिला हाम्रो राज्यकै सांस्कृतिक नीति स्पष्ट हुनु पर्यो हाम्रो संस्कृति सम्पदालाई कसरी संरक्षण गर्ने भने राज्यले स्पष्ट गाथा आयो भने खाएको गाथा आयो भने धेरै नै विकास हुन सकिन्छ तर त्यस्तो चाहिँ अहिले भइरहेको छैन अब जनस्तरले आफ्नो परम्परादेखि गरिरहेको अब चाडपर्वदेखि सांस्कृतिक सम्पदा संरक्षण गर्ने कुराहरू त्यो बिहार निर्माण गर्ने कुराहरू जम्मै आफ्नै पहलले गरिरहेका छन् त्यही मात्रै हो अहिले
हामीले नि कुनै पनि ठाउँको प्रयोग र दुरुपयोग अझ खराब प्रयोग भनौँ न दुरुपयोग भन्दा प्रयोग र खराब प्रयोग दुवैको बारेमा कुरा गर्न सक्छौ होइन अब प्रयोगको बारेमा हामीले यस अगाडि पनि यो इटुम्बालको बारेमा त कुरा गर्यौं खराब प्रयोग के कस्ता रूपमा भइरहेको छ त कसरी हामीले खराब रूपमा प्रयोग गरिरहेका छौँ इटुम्बाललाई भन्ने पनि चर्चा यहाँले गर्नुहुन्छ कि हुँदैन तपाईँहरूको स्थानीयवासीहरू
खास गरी यो खराब प्रयोग भनेको हाम्रो बिहारलाई हामीले प्रयोगको रूपमा दिइरहेको छैन यो इटुम्बाल ठुलो भयो त्यसभित्र पनि हाम्रो बिहार छन् त्यो बिहारमा हाम्रो सांस्कृतिक धार्मिक त्यो कार्यवाहक अरू हामी गर्न दिँदैनौँ त्यहाँ अब यो इटुम्बाल चाहिँ बाहिर खुल्ला ठाउँ भयो त्यसैले पनि त्यहाँ राजनीतिक कार्यक्रमहरू हुने भयो पहिला अब मैले सुने अनुसार त मल्लकालमा पनि यो चाहिँ यो सैनिक परेड गर्ने ठाउँ हो राजदरबारको नजिक परेको हुनाले सैनिक परेड गर्ने यो किल्ला जस्तै यो ठाउँ हो भन्ने पनि मैले सुनेको छु त्यसैले हुँदाखेरि अब यो राजनीतिक गर्नेलाई अब हामीले रोक्नु पनि मिल्दैन यो भाषण गर्ने आउने अहिले पहिला त अब खुल्ला मञ्च त्यस्तो खुल्ला नभएको कारणले गर्दाखेरि इटुम्बालमा धेरै नै प्रयोग भएको अहिले आजकल त्यस्तो राजनीतिक कार्यक्रम पनि कमै मात्र हुन्छ
तर हामीले यो दुरुपयोगको कुरा गर्दा राजनीतिक क्रियाकलापको कुरा गरेको भन्दा पनि हामीले बहालहरू बहिलहरू जसरी प्रयोग गर्नुपर्ने हो पहिला जसरी प्रयोग हुँदै आएको थियो त्योभन्दा फरक किसिमले पनि प्रयोग भएको हामी पाउँछौ हुन त खुल्ला ठाउँमा भोज बतेर गर्नु पनि राम्रो सामान्य कुरा नै हो त्यो तर त्यसपछिको फोहोर वा त्यसपछि जुन त्यो ढुङ्गा छाप्ने काम भएपछि यो ढुङ्गा उब्किसकेपछि त्यसलाई कसरी मिलाउने वा कसरी त्यहाँ लुगा धुन मिल्छ कि मिल्दैन नुहाउन मिल्छ कि मिल्दैन होइन त्यहाँ कसरी बाहिरबाट आएर मोटरसाइकल सिक्न मिल्छ कि मिल्दैन अनि अघि हाम्रो एउटा प्रसङ्ग पनि उठेको थियो घरको झ्यालमा फरिया सुकाउन मिल्छ कि मिल्दैन सहझ्याल जब त्यहाँ छ भने यो प्रयोग एकातिर अनि खराब प्रयोग यसलाई मान्न सकिन्छ कि सकिँदैन
अब बिहारकोमा दुई किसिमको छ यो इटुम्बालको बाहिरको लङ चाहिँ अर्कै भयो
हामी त समग्र इटुम्बालको कुरा गरिरहेका
छौँ इटुम्बालकै हो त्यो हाम्रो बिहार चाहिँ जुन अब हाम्रो सांस्कृतिक पर्व गर्ने जुन बिहार चाहिँ त्यसभन्दा इटुम्बालको ठुलो लङ भन्दा पनि भित्रकोमा छ हाम्रो त्यहाँ त कुनै अब पुरै हाम्रो इटुम्बालको घरै मात्रै छ त्यो त्यसमा अरू कुनै बस्नु पनि हुँदैन त्यो हाम्रो सांस्कृतिक धार्मिक कार्य मात्रै हुन्छ अनि बाहिर त अब विभिन्न मान्छेहरूले अब आफ्नो घर बेचेर गयो त्यही हुनाले पनि त्यहाँ के त्यो लुगा सुकाउने त्यस्तो काम पनि भइहाल्छ अब बाहिरका धेरै मान्छेहरू यहाँ बस्न आइसक्यो त्यसैले कारणको पनि अब लुगा सुकाउने ठाउँ नभएपछि त्यही बाहिर त्यो डोरी तानेर पनि सुकाउने कहिलेकाहीँ गरिन्छ। त्यतै हामीले चाहिँ स्थानीयवासीको तर्फबाट हामीले धेरै नै नियन्त्रण गर्ने काम चाहिँ गरिरहेका छौँ।
यिनै गतिविधिहरूले होला है, यो हामीले पढेको सुनेको अनुसार जस्तो यो सयवटा विश्वमा सयवटा जुन स्मारकहरू छन् त्यो मध्ये इटुम्बा हाल पनि पर्छ जुन चाहिँ खतरामा छ भन्ने कुराहरू पनि हामीले सुनिआएको हो। यस्ता गतिविधिहरूलाई रोक्न सकिएन भने त गाह्रै पर्ला यसको संरक्षणमा।
त्यही हिसाबले त हामीले यो बिहारको संरक्षण गर्ने बिहारलाई मर्मत गर्ने काम पनि आफ्नै सांस्कृतिक मूल्य र मापदण्ड अनुसार नै बनाइरहेका छौँ। त्यसमा अब पहिला बिहारलाई कुनै कुनै ठाउँमा त अब बिहार नै 5-6 तल्लाको त्यसरी बनाइरहेका छन्। त हाम्रो इतुम्बालको बिहार चाहिँ त्यही मापदण्ड अनुसार पुरानो कस्तो तरिका छ त्यही अनुसारले जीर्णोद्धार भइरहेका छन्।
त्यसरी
हामीले एकदम मापदण्डलाई पनि ख्याल गरेर हाम्रो सांस्कृतिक पहिचानलाई पनि ख्याल गरेर अब निर्माण कार्य भइरहेछ। अब केही भाग बाँकी छ, अरू थुप्रो सकिसकेको छ।
हजुर, जस्तो हामीले यहाँलाई निम्त्याएको कार्यक्रममा खास गरी यहाँ जो जीवित देवी कुमारीका पिता हुनुहुन्छ र कुमारी यस्तो एउटा शक्ति हो, धेरै मान्छेहरू देशका थुप्रो शक्तिशाली मान्छेहरू दर्शनका लागि जान्छन् र त्यो बेलामा ध्यान आकर्षण गराउन अथवा कुमारी जीवित देवी जुन कुमारी इटुम्बाहाको हो र इटुम्बाहाको महत्व चाहिँ यो हो भन्ने कुराहरू त्यता ध्यान आकर्षण गराउन सकिन्छ कि भनेर हामीले यहाँलाई अब त्यतातिर यहाँको पहल हुन्छ कि हुँदैन?
हामीले त विशेष गरेर कुमारीको सवालमा त हामी कुमारीकै विषयमा हामी त्यहाँ कुरा हुन्छौँ अनि हाम्रो आफ्नो बिहारसँग
कुमारी बस्ने ठाउँको पनि संरक्षणको कुरा गर्नु पर्यो।
हामीले संरक्षण कुरा हेर्छ त्यहाँको अब विभिन्न अब कुमारीको खटहरू राख्ने संरक्षणको कुराहरू त्यो जम्मै कुराहरूलाई हामी त्यहाँ उठाउँछौँ। त्यसको संरक्षणको लागि हामी पहल पनि गर्छौँ। अब हामी भएको टाइममा के गर्न सकिन्छ त्यो सांस्कृतिक तत्त्वहरू संरक्षण गर्नुको लागि त्यो पनि हामी पहल गरिरहेका छौँ। त्यसमा त त्यो कुमारीको अर्कै पाटो भयो, यो चाहिँ अब आफ्नो बिहारको हाम्रोसँग पद्धति अनुसार चल्ने भयो, त्यो अर्कै पाटो भयो। त्यो कुमारीको विषयमा हामी उतै उठाउँछौँ। कुमारीकै विषयमा त्यहाँ निर्माणको कुराहरू जम्मै कुराहरू हामी अभि पहल गरेर पनि के संस्कृति संरक्षण गर्ने काम पनि गरिरहेका छौँ। त्यो कुमारीको विषयमा भयो, अरू बिहारको सङ्घ पद्धति अनुसार हामी आफ्नै काम पनि गरिरहेका छौँ। अलग अलग भएको हुनाले त्यो एकै ठाउँ जोड्नु चाहिँ अलिक मिल्दैन।
धेरै धन्यवाद है त यो उपस्थितिका लागि, हाम्रो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। हामीले भर्खरै कुरा गरेका हौ प्रतापमान साक्यसँग, उहाँ इटुम्बाकै वासी हुनुहुन्छ र अहिलेका जीवित देवी कुमारी पिता पनि हुनुहुन्छ। उहाँसँगको यो कुराकानी त सकायौं तर मणिरत्न साकीज्यू हामीसँग त अझै पनि तपाईँ हुनुहुन्छ। अहिले यति कुराकानी गरिसकेपछि, यति धेरै कुराकानी भयो, उहाँसँग पनि कुराकानी गर्यौं होइन, अनि पछि हामीलाई एकजना सहभागीले पनि केही कुरा सम्झाउनु भयो, यो सबै हेरिसकेपछि सुनिसकेपछि इटुम्बालमा के कस्ता संरक्षणका कामहरू गर्नु आवश्यक छ अहिले भनेर यहाँलाई लागिरहेको छ? कुन कुन ठाउँ छ त्यहाँनिर, कुन के काम गर्न सकिन्छ?
इटुम्बालको मेन जुन बिहार छ त्यो बिहारमा त अब संरक्षण त राम्ररी गइरहेको छ। जस्तै यो पुरातत्वको मान्यता अनुसार यो जुन जसरी गर्नुपर्ने हो त्यसरी यो सुधार समितिहरू बनाएर त्यहाँ भइरहेको छ र अहिले छिटफुट 1-2 बाँकी होला, बिस्तारै गर्नेछ अनि त्यो बिस्तारै हुन्छ। त्यो जुन मूल बिहार छ त्यो बिहारभित्र त कोही व्यक्ति विशेष बस्नै पाउँदैन, त्यहाँभित्र चाहिँ एकदम पुरानै स्टाइलले राम्रै भइरहेको छ। जुन यहाँ समग्रमा भन्ने हो भने इटुम्बाहालको एरिया त्यहाँभन्दा बाहिर, त्यहाँ बाहिर बाहिर व्यक्तिगत घरमा चाहिँ अब व्यक्तिगत व्यक्तिलाई नै सम्झाउने एउटा कमिटी बनेर सुधारको लागि अनुरोध गर्ने, अब घरमा बालमा राख्यो भने बालमा बसेकाहरूलाई यसो गर्न नदिउँ यसो गर्न नदिउँ भन्ने एउटा सम्झाएर बुझाएर गर्यो भने ठिक हुन्छ।
कति सजिलो काम हो जस्तो लाग्छ तपाईँलाई?
अब गाह्रो त त्यति जस्तो मलाई लाग्दैन, किनभने त्यही बिहारकै मान्छे हो, बिहारकै मान्छे सबै जम्मा भएर हाम्रो आफ्नो स्टाइलले यसरी नियम बनाएको छ है भनेर भनौँ न, आफ्नो घरमा बाल बस्नेहरूलाई हामीलाई यसरी नियम बनाएको छ यसो यसो गरिदेऊ भनेर, जस्तो अस्तिको फोहोरको मामिलामा 3-4 दिन पछि पहिले मलाई सम्झायो होइन, त्यो गर्ने व्यवस्था गर्नेहरूले मलाई सम्झाएपछि मैले आफ्नो घरमा बसेका बालमा बसेकालाई मेरो घरमा 2-3 कोठा बालमा दिएको छु, त्यो तिनीहरूलाई मैले सम्झाएँ। सम्झाउँदाखेरि ठिक भयो, तर एकचोटि गल्तीवश उनीहरूले पहिलेको झल्को आएर छ्याङ्न जाँदाखेरि उनीहरूले ए किन भनेर गाली गर्दाखेरि फर्केर आएर राखे, आफ्नै घरमा राखे, त्यहाँदेखि अहिले सफासँग बानी फ्याँक्ने बानी नै बसेन। एउटा उदाहरण त यही नयाँ भर्खर छन्, त्यही उदाहरणबाट अरू पनि काम गर्न सकिन्छ।
जस्तो यहाँले भन्नुभयो नि अब त्यहाँ भाडामा बस्ने जो नयाँ मान्छे आउँछन् त्यो ठाउँको महत्व चाहिँ यस्तो हो भनेर उनीहरूलाई त्यो सम्झाउनलाई घर घरै जान त गाह्रै हुने भयो. त्यहाँ अब तपाईँहरूको टोल सुधार समिति अथवा त्यस्तो खालको समिति त पक्कै पनि होला बिहारको, र त्यहाँ इटुम्बालमा बस्न आउनेहरूले के गर्न पाउने के गर्न नपाउने भनेर एउटा मापदण्ड जस्तो पो बनायो भने सजिलो, र कारवाही के भनेर राखिदियो भने पो सजिलो हुने हो कि
सकिन्छ
त्यतातिर. अब
फोहोर फ्याँक्न त रोकियो, सफा भइसक्यो भने त्यो लुगा सुकाउने भनेको त एउटा मामुली कुरा हो.
हजुर, अनि यहाँले अघि भन्नुभयो नि मुख्य बिहारमा भित्र त संरक्षण भइरहेको छ भनेर, यस्तो संरक्षण र जीर्णोद्धारको कुरा गर्दाखेरि त्यो त्यसको हाम्रो ऐतिहासिक महत्व पुरातात्विक महत्वलाई ख्याल कतिको गरिएको छ?
एकदम राम्रो गरिरहेको छ, त्यो चाहिँ पुरानो जस्तो छ त्यस्तै बनिरहेछ.
हामीले पर्यटकहरूले पाउने जुन गाइडबुक हुन्छ नि नेपालमा आउँदाखेरि काठमाडौँ भित्र सकेपछि उहाँहरूले प्रयोग गर्ने गाइडबुक, ती गाइडबुकहरूमा हेर्यो भने पनि इटुम्बालको जिकिर गरेको पाउँछौ. पर्यटकहरू अहिलेको समयमा कति आउँछन् त्यहाँ?
आउँछन्
फाटाफुटा हो कि अलि आउने गरी नै आउँछन्?
अब जति इटुम्बाल नै हेर्छु भनेर आगा त छोरै छोरेर होइन, जब अब इटुम्बाल भने थाहै नपाएको पुस्तक पढेर मात्रै थाहा पाएको तिनीहरू पनि आइपुग्छन् हेर्छन्.
तपाईँ यो कति सालमा क्लास दुई कक्षा भन्नुभएको यहाँले?
सोह्र सालमा
दुई कक्षा हुँदाखेरि र अहिले 2069 सालमा आइसकेपछि त्यो इटुम्बालको स्वरूपमा परिवर्तन आयो, नापा थिएछौ आथिएछौ भन्ने खालको केही कुरा भयो कि?
त्यस्तो भित्र जुन सांस्कृतिक विहार छ त्यो त्यसमा कुनै परिवर्तन आएछन्? त्यो त्योभन्दा अहिले अहिले बनेको नयाँ भइसक्यो. यो नयाँ भन्नुको मतलब डिजाइन नयाँ होइन, पुरानै डिजाइनमा पुरानै डिजाइनमा नयाँ स्वरूप भयो. पुरानै डिजाइन पुरानै आर्किटेक्चर सबै राम्रो गरिरहेछ. अहिले प्रताप मान्ने पनि भने यो केशचन्द्रको यो जुन पुरा शरीरको चाहिँ जुन जहाँ जहाँ फुटे टुटे छ त्यहाँ सबै मरमट कार्य, त्यो पनि नयाँ व्यक्तित्व नयाँ कालीघरबाट होइन, परम्परागत कालीघर जस्तो माताको मूर्ति बनाउने परम्परादेखि चलिआएको जुन पुर्खा छ त्यही पुर्खाले ल्याएर गरिरहेछ. त्यस्तै त्यो अब यो मुकुट त जो माटोको भयो, यो शरीर चाहिँ जो कङ्गाल छ, यो लुगा लगाएपछि मात्र शरीर जस्तो देखिन्छ, भित्र त यो बेदको जस्तो बनाइरहेछ होइन. त्योसम्म पनि यहाँ यो यो काठमाडौँ छेउछाउको गाउँमा विशेष जस्तै यो प्याङ प्याङ गाउँ भन्छ, त्यहाँ त्यहीँको विशेषज्ञहरू ल्याएर बनाइरहेछ.
भनेपछि बिहार मुख्य इटुम्बालको मुख्य बिहारहरूको स्वरूप चाहिँ जे पहिला पुरानो हो त्यसलाई मर्न दिएको छैन, त्यसको मर्म. भनेपछि अब अहिले त्यता यो जुन परिवर्तन तपाईँ आफ्नो बाल्यकाल तपाईँ जन्मिनुभयो त्यहीँ हुर्किनुभयो, त्यहाँको परिवर्तन भनेको त्यहाँ नयाँ नयाँ मान्छेहरू बस्न आए त्यति हो?
नयाँ मान्छे बस्न आएर व्यक्तिगत घरहरू नयाँ बनाए, पुरानो झ्याल निकालेर नयाँ झ्याल
सिसाको झ्याल,
त्यो सरकार त्यो चाहिँ सरकारले कडी कडाउ गरेर गरेको भए हुने सक्दैन थियो त्यो.
अब तपाईँसँग कुरा गर्नलाई फेरि कोही आउनु भएको रहेछ हाम्रो टेलिफोन सम्पर्कमा, स्वागत गर्छौँ यहाँलाई. नमस्कार.
नमस्कार,
यहाँको परिचय?
मेरो नाम मुकेश लामा हो, म चाहिँ अनुवादक हो.
हजुर मुकेश लामाज्यू, हामीसँग अहिले मणिरत्न साकी हुनुहुन्छ, इटुम्बालको बारेमा हामी कुराकानी गरिरहेका छौँ. यहाँ कहाँबाट हुनुहुन्छ?
म यहाँ जोरपाटीको छेउबाट हो.
हामीसँग अतिथि हुनुहुन्छ, उहाँसँग आफ्नो कुरा राख्न सक्नुहुन्छ.
नमस्कार.
नमस्कार, भन्नुहोस्.
यहाँ इटुम्बालबाट हुँदो रहेछ अनि इटुम्बालबारे धेरै कुराहरू बताउनु भयो, धेरै खुसी लाग्यो होइन. मैले 36-37 साल ताका त्यहाँ इटुम्बालमा यो विद्यार्थीहरूको भाषण कार्यक्रम हुन्थ्यो, त्यो पनि मैले एकचोटि हेर्ने मौका पाएको थिएँ. तर खास कुरा चाहिँ के भनेदेखि, इटुम्बालमा एउटा बोल्ने तारा पनि छ भन्ने धेरै ठाउँमा पढ्न सुन्न पाइन्छ.
बोल्ने तारा?
हजुर,
यो चाहिँ त बोल्ने तारा त छैन.
यसबारेमा त लामाजी तपाईँले कहाँबाट सुन्नुभएको मलाई पो जान्न अलि इच्छा लाग्यो, त कस्तो खालको हो तपाईँले कस्तो सुन्नुभयो?
डकुमेन्टेसनमा छ होइन, यो के
हुन्छ? यो तपाईँ अलिकति भ्रम पर्नु भयो भए कि
होइन, उहाँ के बताउँदै हुनुहुन्छ लामाज्यू?
हजुर
हजुर, भन्नु न, यहाँले सुनेको कुरा,
यहाँले पढ्नुभएको कुरा.
बोल्ने तारा पनि छ भन्ने सुनिन्छ, त्यसबारे केही बताइदिनुहुन्थ्यो?
यहाँले कहाँ पढ्नुभयो, कहाँ सुन्नुभयो?
मैले यो के भन्छ कि डोमेनको पावर प्लेसेस अफ काठमाडौँ भ्याली भन्ने छ, त्यस किताबमा चाहिँ लेखिएको छ.
हजुर, त्यहाँ कसैलाई उल्लेख गरेको छ, कसले भन्नुभयो भनेर कोट गरिएको?
बोल्ने तारा भन्ने चाहिँ तारा अब को मन्दिर छ, त्यहाँ कुनै समयमा तारा चाहिँ बोल्नुहुन्थ्यो भन्ने सुनिन्छ.
अघि हामीले एउटा ननीको कुरा गरेका थियौँ, तारा
हजुर
म जवाब दिन्छु यो उहाँले सुन्नुभएको बोल्ने तारा चाहिँ यो होइन है अलिकति त्यो जुन बोल्ने तारा भनिएछ ऊ व्यक्तिलाई अलिक भ्रम परे जस्तो आफै आएर हेरेको होइन कि सुनेको भरमा भने जस्तो लाग्छ मलाई
किनभने कुनै यस्तो काल थियो जुन बेलामा चाहिँ उहाँ बोल्नुहुन्थ्यो अरे ताराले त्यसकारण बोल्ने तारा भनेर अनि
हाम्रो हामी अहिलेसम्म हुर्क्यौँ होइन त्यहीँ हुर्क्यौँ अहिलेसम्म यस्तो कुरा चाहिँ सुनिएको छैन तर मलाई के लाग्छ भने त्यहाँ यो टिबेटियनहरू थुप्रै आउँछन् त्यो तारा दर्शन गर्न है दर्शन गर्न आउँदाखेरि उनीहरूले चाहिँ उनीहरूको भाषामा तारालाई चाहिँ डोलमा भन्नु रहेछ डोलमा भनेको हुनाले बोल्ने र डोलमा एउटा शब्द परे हो कि जस्तो
लाग्छ त्यस्तो होइन तपाईँले अहिले भर्खर भ्रिकुटीलाई तारा भनेर भन्नुभयो उहाँ वास्तवमा तारा पनि होइन है
तर भ्रिकुटीलाई तारा पनि भनिन्छ नि फेरि
तपाईँले यो सच्याउनुहोस् तारा भनेको खास 21 तारा हुन्छ होइन तारा भन्नेहरू चाहिँ उहाँहरू चाहिँ हामी जस्तो मान्छे होइन कि उहाँहरू उहाँहरू चाहिँ सम्यक सम्बोधि ज्ञान प्राप्त गरेको इनलाइटन बिइङ्स भन्छ नि उहाँहरू त्यस्तो होइन उहाँहरू फेरि ह्युमन बिइङ्स पनि होइन कि
हामीले जब
भ्रिकुटी चाहिँ तारा होइन जब ताराहरू 21 हुन्छ अनि ताराको कल्ट भन्छ यो चाहिँ स्टार्टिङ चाहिँ बङ्गालबाट भएको थियो
धेरै धन्यवाद हामीलाई यति धेरै जानकारी उपलब्ध गराइदिनु भयो अनि पछि यो बोल्ने ताराको बारेमा पनि एउटा कुरा त आयो यदि
खोजबिन त गर्नुपर्ने भयो अब केही त होला जहाँ त्यहाँ उल्लेख भयो
अहिलेसम्म मैले सुने अनुसार यो बोल्ने तारा चाहिँ मैले सुनेकै छैन है अब यो कसरी बोल्ने ताराको व्याख्या भए त्यो चाहिँ अब हामीले पनि खोज्नुपर्ने अवस्था आउँछ
लामाजीलाई यसको लागि पनि हामीले धन्यवाद त दिनैपर्छ तर फेरि एउटा कुरा उहाँलाई भन्नु बाँकी रहँदा रहँदै पनि हाम्रो यो टेलिफोन हामीले छुट्यायौँ क्यारे यहाँ बाहिर अनि यो तारालाई जस्तो भ्रिकुटीलाई त हरित तारा पनि भनिन्छ नि
अब उहाँको विचारमा यो डिपली यो धार्मिक कुरामा भित्र जानुभएर यो तारा भनेर यस अर्थमा भनियो कि जुन चाइनाको लागि श्वेत तारा नेपालको लागि हरित तारा त्यो तारा यो जस्तो बुद्ध धर्ममा अवतारवाद पनि छ यो उहाँले भन्नुहोस् 21 तारा कति तारा होइन त्यस्तै ताराहरू थुप्रै छन् जस्तै यो ग्रन्थहरू अध्ययन गर्ने अब सद्धर्म पुनरिग भन्ने ग्रन्थमा यसको व्याख्या मैले 680 पढ्दाखेरि पाथेँ तर के हो भने त्यो कुनै बेलामा बुद्धले अनि त्यस्तो सृजना गरेको हुन्छ
तर एउटा कुरा यहाँनिर मलाई के खुसी लागेको छ भने मुकेश लामाज्यूले हामीलाई दुईवटा कुरा एउटा यो ताराको बारेमा बताउनु भयो अनि अर्को एउटा बोल्ने ताराको बारेमा पनि होइन भ्रिकुटी तारा जसलाई हामीले तारा भनौँ कि नभन यो दुवै विषयमा हामीले बढी अझ खोज गर्न सक्ने अझ बढी बुझ्न सकिने रहेछ भन्ने कुरा एउटा बाटो चाहिँ उहाँले देखाइदिनु भयो अनि अब हामीले यो आशा चाहिँ लिन सक्छौँ होला तपाईँबाट कि केही समय पछाडि यो बोल्ने ताराको बारेमा पनि तपाईँ यताउता खोजी त गर्नुहुन्छ र घर गएपछि हामी तपाईँबाट अझ बढी यसबारे जानकारी पाउन लाग्छौँ
हामी कार्यक्रमको लगभग यो खण्डको चाहिँ अन्तिममा छौँ हामीले अघि नै कुरा गरिरहेको थियौँ यहाँ हाम्रो परिवर्तन तपाईँ त्यहाँ हुर्किनु भयो जन्मिनु भयो हुर्किनु भयो र परिवर्तन देखेको भनेको त्यहाँ नयाँ मान्छे आए नयाँ नयाँ घर बने अब यस्तो खालको जुन त्यो इटुम्बाहालको जुन खालको एउटा स्मारकको रूपमा इटुम्बाहाल छ त्यसलाई त्यही रूपमा रहन दिनको लागि यहाँले गरिरहनु पनि भएको छ तपाईँले लेख मार्फत आफ्ना अभिव्यक्तिहरू पनि दिइरहनु भएको छ र यहाँकै पहलमा अब यसको मर्म चाहिँ मर्ने नगरी त्यहाँ नयाँ संरचनाहरू बनाऊ अथवा त्यसलाई त्यो रूपमा लैजाऊ भन्नको लागि के गर्न सकिन्छ
यो इटुम्बाहालको जुन मेन छ त्यो जुन व्यक्तिगतसँग सम्बन्धित नभएको यो बिहारसँग सम्बन्धित भएको जो पूजा आजामा संगठित भएको ठाउँ त्यसलाई चाहिँ त अब कुनै हालतमा पनि हामी नै लाग्छौँ त्यसमा लागिरहेका हौ र त्यसैमा संरक्षण गरेर बनाइरहे पनि हो त्यो त्यसमा परिवर्तन कुनै बेला पनि भएको पनि थिएन परिवर्तन हुनेवाला पनि छैन र बाहिर जुन व्यक्तिगतको घर छ व्यक्तिगत घर त अब सरकारले नै यस्तो गर्ने भनेर नियम जब तक कडी कडाउसँग लागू हुँदैन तबसँग
भनेपछि नगरपालिकालाई इटुम्बाहालको जुन स्वरूप छ त्यो स्वरूपलाई परिवर्तन हुन नदिने भन्ने र त्यो खालको आवाज त यहाँहरूबाट जान त पर्यो फेरि होइन त्यहाँ इटुम्बाहालवासीहरू मार्फत नगरपालिकामा जानु पर्यो अनि मात्रै त्यसको सम्बोधन होला
अब फेरि यो पुरानो डिजाइनमा बनाउनखेरि खर्च पनि धेरै हुने भयो होइन व्यक्तिले त्यति गाह्रो पनि पर्ने भयो यो दृष्टिकोणबाट पनि नयाँ घर बनेको हुन्छन् किनभने अब पुरानो सन्झ्या बनाउँदाखेरि एउटा सन्झ्यालाई 10 लाख पर्छ झ्याल एउटालाई यो 5-10 हजारमा बन्ने झ्याल छोडेर त्यो बनाउने कुरा पनि भएन. त्यसकारण व्यक्तिको घरमा चाहिँ हामीले यसो गरौँ उसो गरौँ भन्नु तुरन्तै सकिने कुरा यो होइन.
भनेपछि त्यता त घर जग्गाको कारोबारै बन्द गर्नुपर्ने पो जस्तो देखियो.
घर जग्गाको कारोबार गर्दाखेरि पनि फेरि अन्याय हुन जान्छ व्यक्तिलाई, होइन अन्याय हुन जान्छ. र त्यो भन्दा पनि सरकारले यो एरिया यस्तो ठाउँमा यस्तो डिजाइनले बनाउनु पर्छ,
सब्सिडीहरूको कुरा
यो डिजाइनले बनाउनु चाहिँ यति हाइटसम्म भन्दा बढी बनाएर भत्काइन्छ, कुनै पनि हालतमा बना भत्काइन्छ. र भत्काए त्यो भत्काउने कुरा मात्रै कानून बनाएर पुग्दैन. त्यो संख्या राख्नलाई संख्यालाई खर्च दिने टेवा दिने के कुनै कुनै संस्थाबाट कुनै सहयोग ल्याएर जुटाइ दिनु पर्यो नि, होइन त्यतिकै बनाऊ मात्र भनेर त सकिँदैन. व्यक्तिसँग त आफ्नो घर मात्रै मरमर गर्ने पैसा हुन्छ.
साकीजी, अब आजको यो कार्यक्रममा यहाँले इटुम्बाल बारेमा धेरै जानकारी गराउनु भयो हामीलाई. हामीले थाहा पाएका केही कुरामा थप जानकारी दिनुभयो, हामीले थाहा नपाएका धेरै कुराहरू पनि हामीलाई बताउनु भयो. हामी धेरै आभारी छौं यहाँप्रति. तर सँगसँगै आज हामीलाई मुकेश लामाले जोरपाटीबाट पनि केही महत्वपूर्ण कुराहरू सम्झाउनु भयो. उहाँले हामीलाई अझ बढ़ी यो कार्यक्रममा उहाँको उपस्थितिले अझ बढ़ी महत्व राख्यो कि भन्ने हामीलाई पनि लागेको छ. यसै गरी प्रकाश रत्न साकेज्यूले पनि केही कुरा महत्वपूर्ण विषयहरू उठान गरिदिनु भयो. उहाँको यो जुन सहभागिताले पनि यो कार्यक्रमलाई अझ बढ़ी महत्व दियो कि भन्ने पनि हामीलाई लागेको छ. प्रकाश रत्न साकेज्यू अनि मुकेश लामाज्यू यहाँहरूप्रति धेरै धेरै आभार हामी व्यक्त गर्छौं. अनि साथै मणिरत्न साकीज्यू आज हामीसँग डेढ घण्टा रहिदिनु भयो तपाईँ अनि धेरै जानकारी हामीसँग बाँड्नुभयो. एउटा आशा यो पनि राख्छौं कि बोल्ने ताराको बारेमा आउने दिनहरूमा यहाँले हामीलाई बढ़ी जानकारी गराउनुहुन्छ होला. त्यहाँ स्थानीय रूपमा भएका बुढापाकाहरूसँग यहाँले जानकारी त अवश्य पनि दिनुहुन्छ होला. यही भएर हामी केही समयपछि यसबारेमा पनि कुरा गर्छौँ है त यहाँसँग. धेरै धन्यवाद, धेरै आभारी छौँ यहाँप्रति. हामी यो कुराकानीलाई यहीँनिर रोक्छौ, यहीँनिर सकाउँछौ.
यो कार्यक्रमको यो खुल्ला मञ्चको यो खण्डको हामीले सहकार्य गरेका थियौं इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप फोर्ड फाउण्डेशन र सोसियल साइन्स बाहासँग. र यो बहस हामीले प्रत्येक मंगलबार, प्रत्येक हप्ताको मंगलबार जुन काठमाडौँ उपत्यकाका सार्वजनिक खुल्ला ठाउँहरूका बारेमा बहस गर्ने श्रृंखला अन्तर्गत हामीले विभिन्न खाली ठाउँ, खुला ठाउँहरूको बारेमा बहस गर्यौं र आज यो विषयवस्तु थियो इटुम्बा र हामीले कुराकानी गरेका थियौं त्यहाँका बासिन्दा मणिरत्न साकेसँग.